यो परमेश्वरका पुत्र येशुख्रिस्टको सुसमाचारको प्रारम्भ हो। यसरी यसिया अगमवक्ताको पुस्तकमा लेखिएको छ, हेर म मेरा समाचार वाहकलाई तिम्रो अघि अघि पठाउँदैछु जसले तिम्रो मार्ग तयार गर्नेछन्। उदार स्थानमा एकजना कराउनेको आवाज, परमप्रभुको मार्ग तयार पार, उहाँका पथहरू सोझा बनाओ। युहन्ना उजाड स्थानमा बप्तिस्मा दिँदै र पाप क्षमाको निम्ति पश्चातापको बप्तिस्माको प्रचार गर्दै आए। यहुदियाको पुरै इलाकाबाट यरुसलेमका सबै मानिस तिनी कहाँ गए। तिनीहरूले आआफ्ना पाप स्वीकार गर्दै तिनीबाट यर्दन नदीमा बप्तिस्मा लिए। युहन्नाले उठको रौँको लुगा लगाउँथे र कम्मरमा छालाको पेटी बाँध्थे र सलह र बनमह खान्थे। उनले यसो भनेर प्रचार गरे, म पछि कोही आउँदै हुनुहुन्छ जो म भन्दा शक्तिशाली हुनुहुन्छ र म त निहुरिएर उहाँको जुत्ताको फिता फुकाउन पनि योग्यको छैन। मैले तिमीहरूलाई पानीले बप्तिस्मा दिए, तर उहाँले तिमीहरूलाई पवित्र आत्माले बप्तिस्मा दिनुहुनेछ। ती दिनहरूमा यसो भयो कि येशु गालिलको नासरतबाट आउनुभयो र युहन्नाद्वारा यर्दन नदीमा बप्तिस्मा लिनुभयो। जसै येशु पानीबाट निस्कनुभयो, उहाँले स्वर्ग उघ्रिएको र पवित्र आत्मा ढुकुर जस्तै उहाँमाथि आइरहनु भएको देख्नुभयो। अनि स्वर्गबाट एउटा आवाज आयो, तिमी मेरा अति प्रिय पुत्र हौ, तिमीसँग म अत्यन्त प्रसन्न छु। त्यसपछि पवित्र आत्माले उहाँलाई तुरुन्तै उजाड स्थानमा जान बाध्य गराउनुभयो। उहाँ शैतानद्वारा परीक्षित हुँदै 40 दिनसम्म उजाड स्थानमा रहनुभयो। उहाँ जङ्गली जनावरहरूसँग रहनुभयो र स्वर्गदूतहरूले उहाँको सेवा गरे। अब यहोन्ना पक्राउ परेपछि परमेश्वरको सुसमाचार प्रचार गर्दै येशु गालिलमा आउनुभयो। उहाँले भन्नुभयो, समय पूरा भएको छ र परमेश्वरको राज्य नजिकै छ, पश्चाताप गर र सुसमाचारमा विश्वास गर। गालिल समुद्रको किनारा भएर जानुहुँदा उहाँले सिमोन र उनका भाइ अन्द्रियासलाई समुद्रमा जाल हानिरहेको देख्नुभयो, किनभने तिनीहरू मछुवाहरू थिए। यसोले तिनीहरूलाई भन्नुभयो, आओ मेरो पछि लाग र म तिमीहरूलाई मानिसहरूका मछुवाहरू बनाउनेछु। तुरन्तै तिनीहरूले जाल छोडे र उहाँको पछि लागे। येशु हिँडेर अलि अगाडि पुग्नुहुँदा उहाँले जब्दियाका छोरा याकुब र उनका भाइ योहन्नालाई देख्नुभयो। तिनीहरू ढुङ्गामा बसेर जालहरू मर्मत गरिरहेका थिए। उहाँले तुरन्त तिनीहरूलाई बोलाउनुभयो र तिनीहरूले आफ्ना पिता जब्दियालाई भाँडाका नोकरहरूसँग ढुङ्गामा नै छोडेर उहाँको पछि लागे। उहाँहरू कर्फनहुममा जानुभयो अनि तुरुन्तै विश्राम दिनमा येशु सभाघरमा बसेर शिक्षा दिनुभयो। तिनीहरू उहाँको शिक्षामा अचम्मित भए, किनकि उहाँले तिनीहरूलाई शास्त्रीहरूले जस्तो होइन तर अधिकार भएको व्यक्तिले जस्तै सिकाउनु भयो। त्यसबेला तिनीहरूका सभाघरमा एकजना अशुद्ध आत्मा भएको मानिस थियो। त्यो चिच्च्यायो, नासरतका येशु, तपाईँसँग हाम्रो के सरोकार? के तपाईँ हामीलाई नाश पार्न आउनु भएको हो? तपाईँ को हुनुहुन्छ भनी मलाई थाहा छ, तपाईँ परमेश्वरका पवित्र जन हुनुहुन्छ। येशुले त्यसलाई यसो भन्दै हकार्नुभयो, चुप लाग र त्यसबाट निस्किजा। अनि त्यो अशुद्ध आत्माले त्यसलाई पछार्यो र ठूलो स्वरमा चिच्याउँदै त्यसबाट निस्केर गयो। सबै मानिस आश्चर्यचकित भएर एक आपसमा भन्न लागे, यो के हो? अधिकार सहितको एउटा नयाँ शिक्षा? यिनले अशुद्ध आत्माहरूलाई पनि आज्ञा गर्छन् र तिनीहरूले यिनको आज्ञा मान्छन्। उहाँको बारेमा भएको समाचार तुरुन्तै गालिलका सबै क्षेत्रहरूमा जताततै फैलियो। सभाघरबाट तुरुन्तै बाहिर निस्किनु भएपछि उहाँहरू याकुब र योहन्नासँगै सिमोन र अन्द्रियासको घरमा जानुभयो। अब सिमोनकी सासु ज्वरोले बिरामी भई थाला परिरहेकी थिइन्। तिनीहरूले झट्टै तिनको विषयमा येशूलाई बताए। त्यसैले उहाँ आउनुभयो र तिनको हातमा समाएर तिनलाई उठाउनुभयो। ज्वरोले तिनलाई छोड्यो र तिनले उहाँहरूको सेवा गर्न थालिन्। त्यस साँझ घाम अस्ताएपछि तिनीहरूले बिरामी भएका र भूतात्मा लागेका सबैलाई उहाँ कहाँ ल्याए। सारा सहर नै त्यो घरको ढोकामा भेला भए। उहाँले विभिन्न प्रकारका रोगी र बिरामीहरूलाई निको पार्नुभयो र धेरै भूतहरू निकाल्नुभयो। तर उहाँले भूतहरूलाई बोल्न दिनुभएन, किनकि तिनीहरूले उहाँलाई चिन्थे। उहाँ बिहान सबेरै अँध्यारो हुँदा नै उठ्नुभयो र उहाँ एकान्त ठाउँमा जानुभयो र त्यहाँ प्रार्थना गर्नुभयो। सिमोन र तिनीसँग भएकाहरूले उहाँलाई खोजे। तिनीहरूले उहाँलाई भेट्टाए र भने, सबैले तपाईँलाई खोजिरहेका छन्। उहाँले भन्नुभयो, हामी कतै वरिपरि सहरमा जाउँ ताकि मैले त्यहाँ पनि प्रचार गर्न सकौँ, त्यसैको लागि म यहाँ आएँ। उहाँ तिनीहरूको सभाघरहरूमा प्रचार गर्दै र भूतहरू निकाल्दै सारा गालिलभरि जानुभयो। एकजना कुष्ठरोगी उहाँ कहाँ आयो, त्यसले घुँडा टेक्दै यसो भनेर उहाँलाई बिन्ती गरिरहेको थियो, यदि तपाईँले इच्छा गर्नुभयो भने मलाई शुद्ध पार्न सक्नुहुन्छ। यसो दयाले भरिनुभयो र आफ्नो हात फैलाएर त्यसलाई छुनुभयो अनि भन्नुभयो, म इच्छा गर्छु, तिमी शुद्ध हौ। तुरुन्तै कुष्ठरोगले त्यसलाई छोड्यो र त्यो शुद्ध भयो। यसोले त्यसलाई कडाइका साथ चेतावनी दिनुभयो र त्यसलाई पठाउनु भयो। उहाँले त्यसलाई भन्नुभयो, कसैलाई केही नभन्, तर जाऊ र आफैलाई पुजारी कहाँ देखाऊ र मानिसहरूको अघि गवाही होस् भनेर मुसाले आज्ञा गरे अनुसार तिम्रो शुद्धिकरणको निम्ति बलि चढाऊ। तर त्यो व्यक्ति गयो र सबैलाई भन्न थाल्यो, अनि कुरा यति धेरै फैलियो कि यसु कुनै पनि सहरमा खुल्लम खुल्ला जान सक्नु भएन। उहाँ एकान्त ठाउँहरूमा बस्नुभयो र मानिसहरू चारैतिरबाट उहाँ कहाँ आए। यसु त्यो ठाउँ छोडेर यहुदियाको प्रान्त र एर्दन नदी पारीको क्षेत्रमा जानुभयो। फेरि भिड उहाँ कहाँ आयो र आफ्नो आदत अनुसार उहाँले तिनीहरूलाई फेरि सिकाउन थाल्नुभयो। फरिसीहरू उहाँ कहाँ आएर उहाँको जाँच गर्दै उहाँलाई सोधे कि कुनै पतिले आफ्नी पत्नीलाई त्याग्नु उसको निम्ति न्यायसङ्गत हुन्छ। उहाँले जवाफ दिनुभयो, मूसाले तिमीहरूलाई के आज्ञा दिएका छन्? तिनीहरूले भने, एउटा त्यागपत्र दिएर मानिसले आफ्नी पत्नीलाई पठाइदिन सक्छ भनी मूसाले अनुमति दिएका छन्। यसुले तिनीहरूलाई भन्नुभयो, तिमीहरूको हृदयको कठोरताको कारणले तिनले तिमीहरूका लागि यो व्यवस्था लेखेका हुन्। तर सृष्टिको सुरुदेखि नै परमेश्वरले तिनीहरूलाई पुरुष र स्त्री बनाउनुभयो। यही कारणले गर्दा मानिसले आफ्ना बुबा र आमालाई छोडेर आफ्नी पत्नीसँग लागिरहन्छ र दुईजना एउटै शरीर हुनेछन्। त्यसैले तिनीहरू अब दुई होइनन् तर एउटै शरीर हुन्। त्यसै कारण जसलाई परमेश्वरले एकसाथ जोड्नु भएको छ मानिसले नछुट्याओस्। उहाँहरू घरभित्र हुनुहुँदा चेलाहरूले उहाँलाई यसको बारेमा फेरि सोधे। उहाँले तिनीहरूलाई भन्नुभयो, जसले आफ्नी पत्नीलाई त्यागेर अर्की स्त्रीसँग विवाह गर्छ उसले तिनको विरुद्धमा व्यभिचार गर्छ। यदि तिनले आफ्नो पतिलाई त्यागेर अर्को पुरुषसँग विवाह गर्छ भने तिनले व्यभिचार गर्छ। साना बालबालिकाहरूलाई यसुले छोडिदिउन् भनी मानिसहरूले तिनीहरूलाई उहाँ कहाँ ल्याए, तर चेलाहरूले तिनीहरूलाई हप्काए। तर जब यसुले यो देख्नुभयो उहाँ तिनीहरूसँग रिसाउनु भयो र तिनीहरूलाई भन्नुभयो, साना बालबालिकाहरूलाई म कहाँ आउन देऊ र तिनीहरूलाई नरोक, किनभने परमेश्वरको राज्य यस्तैहरूको हो। साँचो साँचो म तिमीहरूलाई भन्दछु, जसले परमेश्वरको राज्यलाई यो सानो बालकले जस्तो ग्रहण गर्दैन त्यो कहिल्यै त्यसभित्र प्रवेश गर्ने छैन। त्यसपछि उहाँले बालबालिकाहरूलाई आफ्नो काखमा लिनुभयो र तिनीहरूमाथि आफ्नो हात राखेर आशिष दिनुभयो। यसु बाटोमा जाँदै गर्नुहुँदा एकजना मानिस दौडेर आई उहाँको सामु घुँडा टेकेर बिन्ती गर्यो, हे असल गुरु, अनन्त जीवनको हकदार हुन मैले के गर्नुपर्छ? यसुले भन्नुभयो, किन तिमी मलाई असल भन्दछौ? एक परमेश्वर बाहेक कोही पनि असल छैन। तिमीलाई आज्ञाहरू थाहा छ, हत्या नगर्नु, व्यभिचार नगर्नु, चोरी नगर्नु, झुटो गवाही नदिनु, ठगी नगर्नु, आफ्ना बुबा र आमाको आदर गर्नु। त्यो मानिसले भन्यो, गुरुज्यू, यी सबै त मैले बाल्यकालदेखि नै पालन गरेको छु। यसुले त्यसलाई हेर्नुभयो र प्रेम गर्नुभयो। उहाँले त्यसलाई भन्नुभयो, तिमीमा एउटा कुराको कमी छ, तिमीले आफूसँग भएका सबै थोक बेच र ती गरिबहरूलाई देऊ र तिमीले स्वर्गमा धन प्राप्त गर्नेछौ, त्यसपछि आएर मेरो पछि लाग। तर यो भनाइको कारण त्यो निरुत्साहित भयो, त्यो साह्रै दुखित भएर गइहाल्यो, किनभने त्यो धेरै सम्पत्ति भएको मानिस थियो। यसुले वरिपरि हेर्नुभयो र आफ्ना चेलाहरूलाई भन्नुभयो, धनी मानिसहरूलाई परमेश्वरको राज्यमा प्रवेश गर्न कति कठिन छ। चेलाहरू उहाँका वचनहरूमा छक्क परे। तर यसुले फेरि तिनीहरूलाई भन्नुभयो, बालकहरू हो, परमेश्वरको राज्यमा प्रवेश गर्नु अति गाह्रो छ। धनी मानिसलाई परमेश्वरको राज्यमा प्रवेश गर्नुभन्दा त उठलाई सिएको नात्रेबाट छिर्न सजिलो हुन्छ। तिनीहरू अति चकित भए र एक आपसमा भन्न लागे, त्यसो भए को बचाइन सक्छ? यसुले तिनीहरूलाई हेर्नुभयो र भन्नुभयो, मानिसहरूका निम्ति यो असम्भव छ, तर परमेश्वरको निम्ति सबै कुरा सम्भव छ। पत्रुसले उहाँसँग कुरा गर्न थाले, हेर्नुहोस्, हामीले सबै थोक त्यागेका छौँ र तपाईँलाई पछ्याएका छौँ। यसुले भन्नुभयो, साँच्चै म तिमीहरूलाई भन्दछु, जसले मेरो र सुसमाचारको खातिर आफ्नो घर वा दाजुभाइहरू वा दिदीबहिनीहरू वा आमा वा बुवा वा छोराछोरीहरू वा जग्गा जमिन त्यागेको छ, त्यसले अहिले यही युगमा सतावटको साथै यसको सय गुणा घरहरू, दाजुभाइहरू, दिदीबहिनीहरू, आमाहरू, छोराछोरीहरू र आउने युगमा अनन्त जीवन पाउनेछ। तर धेरैजना जो पहिला छन् तिनीहरू पछिल्ला हुनेछन् र पछिल्ला हुनेहरू पहिला हुनेछन्। उहाँहरू यरुसलेम जाने बाटोमा जाँदै हुनुहुन्थ्यो र यसु तिनीहरूका अघि अघि हिँड्दै हुनुहुन्थ्यो। चेलाहरू छक्क परेका थिए र तिनीहरूलाई पछ्याउनेहरू चाहिँ डराएका थिए। अनि यसुले फेरि ती बाह्रजनालाई अलग्गै लानुभयो र अब चाँडै उहाँलाई के हुने थियो सो बताउन थाल्नुभयो। हेर, हामी यरुसलेमतिर जाँदैछौँ र मानिसको पुत्र त्यहाँ मुख्य पुजारीहरू र शास्त्रीहरूको हातमा सुम्पिनेछन्। तिनीहरूले उनलाई मृत्युदण्डको दोष लगाउनेछन् र अन्य जातिहरू कहाँ सुम्पिदिनेछन्। तिनीहरूले उनको गिल्ला गर्नेछन्, उनलाई थुक्नेछन् र कुरा लगाउनेछन् र मार्नेछन्। तर तीन दिनपछि उनी मृत्युबाट जीवित भई उठ्नेछन्। जब्दियाका छोराहरू याकुब र योहन्ना उहाँ कहाँ आए र उहाँलाई भने, गुरुज्यू, हामीले तपाईँसँग जे माग्छौँ सो हाम्रो निम्ति गरिदिनुहोस् भन्ने हामी चाहन्छौँ। उहाँले तिनीहरूलाई भन्नुभयो, मैले तिमीहरूका लागि के गरेको तिमीहरू चाहन्छौ? तिनीहरूले भने, तपाईँको महिमामा हामीमध्ये एउटालाई तपाईँको दायाँपट्टि र अर्कोलाई बायाँपट्टि बस्न दिनुहोस्। तर येशूले तिनीहरूलाई जवाफ दिनुभयो, तिमीहरूले के मागिरहेका छौ सो तिमीहरू जान्दैनौ। के मैले पिउन लागेको कचौराबाट पिउन तिमीहरू सक्षम छौ, वा मैले लिएको बप्तिस्मा लिन तिमीहरू सक्षम छौ? तिनीहरूले उहाँलाई भने, हामीहरू सक्षम छौ। येशूले तिनीहरूलाई भन्नुभयो, मैले पिउने कचौरा तिमीहरूले पिउनेछौ र मैले लिएको बप्तिस्मा तिमीहरूले लिनेछौ। तर मेरो दाहिने हातपट्टि वा देब्रे हातपट्टि बस्न मैले दिने होइन, तर यो तिनीहरूका निम्ति हो जसका निम्ति तयार पारिएको छ। जब अरू दसजना चेलाले यो कुरा सुने, तिनीहरू याकुब र योहन्नासँग अति नै रुष्ट भए। येशूले तिनीहरूलाई आफू कहाँ बोलाउनु भयो र भन्नुभयो, तिमीहरू जान्दछौ कि अन्य जातिहरूका शासकहरू मानिनेहरूले तिनीहरूमाथि प्रभुत्व जमाउँछन् र तिनीहरूका महत्त्वपूर्ण मानिसहरूले तिनीहरूमाथि अधिकार गर्छन्। तर तिमीहरूका बीचमा यस्तो हुने छैन, जो तिमीहरूका बीचमा महान हुने चाहना गर्दछ ऊ तिमीहरूको सेवक हुनुपर्दछ, र जो तिमीहरूका बीचमा पहिलो हुने इच्छा गर्दछ ऊ सबैको दास हुनुपर्दछ। किनभने मानिसको पुत्र सेवा पाउन होइन तर सेवा गर्न र धेरैका छुटकाराको मोलको रूपमा आफ्नो प्राण दिन आएका हुन्। उहाँहरू एरिहोमा आउनुभयो र उहाँ आफ्ना चेलाहरू र ठूलो भेटसँगै एरिहोबाट निस्कँदै गर्नुहुँदा त्यहाँ तिमैका छोरा बार्तिमै दृष्टिविहीन भिखारी बाटोमा बसेको थियो। जब त्यसले उहाँ नासरतका येशु हुनुहुन्छ भन्ने सुन्यो, त्यो येशु भन्दै चिच्याउन थाल्यो, हे दाउदका पुत्र येशु, म माथि दया गर्नुहोस्। धेरैले चुप लाग्यो भनी त्यो दृष्टिविहीन मानिसलाई हप्काए, तर त्यो येशु भन्दै अझ बढी चिच्यायो, हे दाउदका पुत्र, म माथि दया गर्नुहोस्। येशु टक्क उभिनुभयो र त्यसलाई बोलाएर ल्याउन आज्ञा दिनुभयो। तिनीहरूले येशु भनेर त्यसलाई बोलाए, साहस गर, खडा हो, उहाँले तिमीलाई बोलाउँदै हुनुहुन्छ। त्यसले आफ्नो खास्टो एकातिर फाल्यो र उफ्रेर येशु कहाँ आयो। येशुले त्यसलाई सोध्नुभयो, मैले तिम्रो निम्ति के गरिदिएको तिमी चाहन्छौ? त्यो दृष्टिविहीन मानिसले भन्यो, रब्बी, म मेरो दृष्टि प्राप्त गर्न चाहन्छु। येशुले त्यसलाई भन्नुभयो, जाऊ, तिम्रो विश्वासले तिमीलाई निको पारेको छ। त्यसले त्यतिखेरै आफ्नो दृष्टि प्राप्त गर्यो र बाटोमा उहाँलाई पछ्यायो। जब उहाँहरू यरुसलेम आउनुभयो, उहाँहरू बेतफागे र बेथानिया नजिक जैतुन डाँडामा आइपुग्नुभयो। येशुले उहाँका दुईजना चेलालाई पठाउनुभयो र तिनीहरूलाई भन्नुभयो, तिमीहरू हाम्रो सामुन्नेको गाउँमा जाओ, तिमीहरू पस्ने बित्तिकै तिमीहरूले कहिल्यै नचढेको बछेडो पाउनेछौ, त्यसलाई फुकाओ र म कहाँ ल्याओ। कसैले तिमीहरूलाई तिमीहरूले किन यसो गरिरहेका छौ भनेर सोध्यो भने तिमीहरूले भन्नु, प्रभुलाई यसको खाँचो छ र उहाँले तुरुन्तै यहाँ नै फिर्ता पठाउनुहुनेछ। तिनीहरू गए र खुल्ला गल्लीमा ढोका बाहिर बाँधिएको एउटा बछेडो भेटे र तिनीहरूले यसलाई फुकाए। त्यहाँ केही मानिसहरू उभिरहेका थिए जसले तिनीहरूलाई भने, तिमीहरूले त्यो बछेडोलाई फुकाएर के गर्न लागिरहेका छौ? तिनीहरूले उनीहरूलाई येशूले तिनीहरूलाई भन्नुभए झैँ भने, अनि मानिसहरूले तिनीहरूलाई जान दिए। चेलाहरूले बछेडा येशू कहाँ ल्याए र त्यसमाथि आफ्ना लुगाहरू बिछ्याइदिए, अनि उहाँ त्यसमाथि चढ्नुभयो। मानिसहरूले आफ्ना लुगाहरू बाटोभरि बिछ्याए र अरूहरूले बारीहरूबाट काटेर ल्याएका हाँगाहरू बिछ्याए। उहाँको अघि अघि गएकाहरू र उहाँलाई पछ्याएकाहरू ठूलो स्वरमा कराए, होसन्न, परमप्रभुको नाउँमा आउनुहुने धन्यका हुन्, हाम्रा पिता दाउदको आउने राज्य धन्यको होस्, सर्वोच्चमा होसन्न। त्यसपछि येशू यरुसलेम प्रवेश गरेर मन्दिरभित्र जानुभयो अनि वरिपरि सबैतिर हेर्नुभयो। अबेर भइसकेको हुनाले उहाँ बाह्र चेलासँग बेथानियातिर जानुभयो। अर्को दिन जब उहाँहरू बेथानियाबाट फर्कनुभयो, उहाँ भोकाउनु भएको थियो। उहाँले पातसहितको अन्जिरको बोट टाढैबाट देख्नुभयो, यसमा केही फल पाइन्छ कि भनी उहाँ हेर्न जानुभयो। जब उहाँ त्यहाँ आउनुभयो, उहाँले पात बाहेक केही पनि पाउनु भएन, किनभने यो अन्जिर फल्ने समय थिएन। उहाँले त्यसलाई भन्नुभयो, तेरो फल फेरि कसैले कहिल्यै पनि खाने छैन। उहाँका चेलाहरूले उहाँले भन्नुभएको कुरा सुने। उहाँहरू यरुसलेम आउनुभयो र उहाँ मन्दिरभित्र प्रवेश गर्नुभयो अनि उहाँले मन्दिरभित्र खरिद गर्नेहरू र बेच्नेहरूलाई बाहिर निकाल्न थाल्नुभयो। उहाँले पैसा साट्नेहरूका टेबलहरू र परेवा बेच्नेहरूका आसनहरू पल्टाइदिनुभयो। उहाँले कसैलाई पनि मन्दिर भएर बेच्न सकिने कुनै पनि थोक बोकेर लान दिनुभएन। उहाँले तिनीहरूलाई सिकाउँदै भन्नुभयो कि यस्तो लेखिएको छैन, मेरो घर सबै जातिका निम्ति प्रार्थनाको घर कहलाइनेछ, तर तिमीहरूले यसलाई डाकुहरूको ओढार बनाएका छौ। उहाँले भन्नुभएको कुरा मुख्य पुजारीहरू र शास्त्रीहरूले सुने र उहाँलाई मार्ने उपाय खोजे। उहाँको शिक्षामा सम्पूर्ण भेड नै छक्क परेका हुनाले तिनीहरू उहाँसँग डराउँथे। जब साँझ पर्यो उहाँहरू सहर छोडेर जानुभयो। जब उहाँहरू बिहान त्यही बाटो भएर जानुभयो तिनीहरूले अञ्जिरको रुख जरैदेखि सुकेको देखे। पत्रुसले सम्झे र भने, रब्बी हेर्नुहोस् त, तपाईँले शराब दिनुभएको अञ्जिरको रुख त सुकेछ। परमेश्वरमा विश्वास गर भनेर यीशुले उत्तर दिनुभयो, साँच्चै म तिमीहरूलाई भन्दछु, जस्तै यो पहाडलाई उठ र समुद्रमा झर भन्छ अनि त्यसले आफ्नो हृदयमा कुनै शङ्का गर्दैन तर त्यसले मागेको कुरा हुन्छ भनी विश्वास गर्छ, त्यसको लागि त्यस्तै हुनेछ। त्यसकारण म तिमीहरूलाई भन्दछु, तिमीहरूले जेसुकै कुरा प्रार्थनामा माग्छौ सो तिमीहरूले पाएका छौ भनी विश्वास गर र त्यो तिमीहरूको हुनेछ। जब तिमी खडा हुन्छौ र प्रार्थना गर्छौ तिमीहरूसँग कसैको विरुद्धमा कुनै कुरा छ भने तिमीहरूले क्षमा दिनुपर्छ अनि स्वर्गमा हुनुहुने तिमीहरूका पिताले पनि तिमीहरूका पाप क्षमा गर्नुहुनेछ। तर यदि तिमीहरूले क्षमा गरेनौ भने स्वर्गमा हुनुहुने तिमीहरूका पिताले पनि तिमीहरूका पाप क्षमा गर्नुहुने छैन। उहाँहरू फेरि यरुसलेममा आउनुभयो। यीशु मन्दिरमा हिँडिरहनु हुँदा मुख्य पुजारीहरू, शास्त्रीहरू र धर्मगुरूहरू उहाँ कहाँ आए। तिनीहरूले उहाँलाई भने, तिमीले कुन अधिकारले यी कुराहरू गर्छौ र ती गर्न तिमीलाई कसले अधिकार दियो? यीशुले तिनीहरूलाई भन्नुभयो, म पनि तिमीहरूलाई एउटा प्रश्न सोध्छु, मलाई भन र मैले कुन अधिकारले यी कुराहरू गर्छु भन्ने कुरा म तिमीहरूलाई बताउनेछु। यूहन्नाको बप्तिस्मा स्वर्गबाट थियो कि मानिसबाट? मलाई जवाफ देऊ। तिनीहरू यसो भन्दै एक आपसमा छलफल गरे। यदि हामीले स्वर्गबाट भन्यौँ भने उसले भन्नेछ, त्यसो भए तिमीहरूले उनलाई किन विश्वास गरेनौ? तर यदि हामीले मानिसबाट भन्यौँ भने तिनीहरू मानिसहरूसित डराउँथे, किनभने उनीहरूले यूहन्नालाई साँच्चै अगमवक्ता हुन् भनी मान्थे। त्यसैले तिनीहरूले यीशुलाई जवाफ दिए, हामीलाई थाहा छैन। यीशुले तिनीहरूलाई भन्नुभयो, म पनि कुन अधिकारले यी कुराहरू गर्दछु भनेर तिमीहरूलाई भन्दिनँ। त्यसपछि यीशुले तिनीहरूलाई दृष्टान्तमा सिकाउन थाल्नुभयो। एकजना मानिसले एउटा दागभारी लगाए र त्यसको वरिपरि बार लगाए। दाग पेल्ने कोलको निम्ति एउटा खाल्डो खने, रेखदेखको निम्ति एउटा कुर्ने मचान बनाए र मोहीहरूलाई दागभारी कमाउन दिए। त्यसपछि उनी अर्कै देशमा गए। फसलको समयमा उनले दागभारीको केही फल ल्याउनको लागि मोहीहरू कहाँ एकजना नोकर पठाए। तर मोहीहरूले त्यसलाई समातेर पिटे र रित्तो हात पठाइदिए। फेरि उनले अर्को नोकरलाई पठाए तर तिनीहरूले त्यसलाई पनि टाउकोमा चोट पुर्याए र लज्जास्पद रूपमा व्यवहार गरे। अझै पनि उनले अर्कोलाई पठाए, त्यसलाई तिनीहरूले मारे। उनले अरू धेरैलाई पठाए, तिनीहरूले कतिलाई पिटे र कतिलाई मारे। उनीसँग पठाउन एकजना आफ्नो प्रिय छोरा मात्र बाँकी थियो। उनले यसो भन्दै अन्तमा त्यही छोरालाई तिनीहरू कहाँ पठाए, तिनीहरूले मेरा छोरालाई आदर गर्नेछन्। तर मोहीहरूले एक आपसमा भने, यो त उत्तराधिकारी हो, आओ यसलाई मारौँ र सम्पत्तिको हक हाम्रो हुनेछ। त्यसैले तिनीहरूले उसलाई पक्रे र मारे अनि दागफारी बाहिर फ्याँकिदिए। यसकारण दागफारीको मालिकले के गर्नेछ? उनी आउनेछन् र ती मोहीहरूलाई नाश गर्नेछन् र दागफारी अरूहरूलाई कमाउन दिनेछन्। के तिमीहरूले यो धर्मशास्त्र पढेका छैनौ? जुन ढुङ्गालाई भवन निर्माण गर्नेहरूले रद्द गरे त्यही नै कुनाको शिर ढुङ्गो बन्यो। यो परमप्रभुबाट भएको हो अनि हाम्रो दृष्टिमा यो आश्चर्यपूर्ण छ। तिनीहरूले यीशुलाई पक्रन खोजे किनभने उहाँले यो दृष्टान्त तिनीहरूकै विरुद्धमा बोल्नुभएको कुरा तिनीहरूले जाने। तर तिनीहरू भिडसित डराएका हुनाले उहाँलाई छाडेर गए। त्यसपछि तिनीहरूले उहाँलाई उहाँकै वचनहरूमा फसाउन हेरोदीहरू र केही फरिसीहरूलाई उहाँ कहाँ पठाए। तिनीहरू आए र उहाँलाई भने, गुरुज्यू, हामीलाई थाहा छ कि तपाईँ कसले के सोध्छ भन्ने कुरालाई वास्ता गर्नुहुन्न र मानिसहरूका बीचमा तपाईँले पक्षपात गर्नुहुन्न। तपाईँले साँच्चै परमेश्वरको मार्ग सिकाउनुहुन्छ। कैसरलाई कर तिर्नु उचित छ कि छैन, हामी कर तिरौँ कि नतिरौँ? यसले तिनीहरूको कपटलाई जान्नुभयो र तिनीहरूलाई भन्नुभयो, तिमीहरूले मलाई किन जान्छौ? एउटा दिनारको सिक्का ल्याएर मलाई देखाओ। तिनीहरूले एउटा सिक्का यीशु कहाँ ल्याए। उहाँले तिनीहरूलाई भन्नुभयो, यो कसको स्वरूप र छाप हो? तिनीहरूले भने, कैसरको। यीशुले तिनीहरूलाई भन्नुभयो, जे कैसरका हुन् कैसरलाई देऊ र जे परमेश्वरका हुन् परमेश्वरलाई देऊ। तिनीहरू चकित भए। त्यसपछि मृतकबाट पुनरुत्थान हुँदैन भन्ने सदुकीहरू उहाँ कहाँ आए। तिनीहरूले उहाँलाई सोधे, गुरुज्यू, मूसाले हाम्रो लागि लेखिदिएका छन् कि कुनै मानिसको दाजु सन्तान नै नभई मरेर पत्नीलाई छोडिराख्यो भने त्यो मानिसले दाजुकी पत्नीलाई विवाह गरेर आफ्नो दाजुको लागि सन्तान खडा गर्नुपर्छ। सातजना दाजुभाइ थिए, पहिलोले विवाह गर्यो र सन्तान नभई मर्यो, दोस्रोले दाजुकी पत्नी विवाह गर्यो र कुनै सन्तान नभई ऊ मर्यो, अनि तेस्रोलाई पनि त्यस्तै भयो, अनि सातैजना सन्तान बिनै मरे, अन्तमा त्यो स्त्री पनि मरे। मृतकहरूको पुनरुत्थान हुँदा त्यो स्त्री तिनीहरूमध्ये कसकी पत्नी हुन्छ? किनकि ती सातैजनाले त्यसलाई विवाह गरेका थिए। यीशुले भन्नुभयो, तिमीहरू भूलमा परेका छौ, किनभने तिमीहरूले धर्मशास्त्र र परमेश्वरको शक्ति जानेका छैनौ। किनभने तिनीहरू मृत्युबाट जीवित भई उठ्दा तिनीहरू न त विवाह गर्छन् न त विवाहको निम्ति नै दिइन्छन्, तर तिनीहरू स्वर्गमा हुने स्वर्गदूतहरू जस्ता हुनेछन्। तर जीवित भई उठ्ने मृतकहरूको विषयमा के तिमीहरूले मूसाको पुस्तकमा पोथ्राको विवरणमा परमेश्वर उनीसँग कसरी बोल्नुभयो भन्ने पढेका छैनौ? उहाँले भन्नुभयो, म अब्राहमका परमेश्वर, इसाका परमेश्वर र याकुबका परमेश्वर हुँ। उहाँ मृतकहरूका परमेश्वर हुनुहुन्न, तर जीवितहरूका परमेश्वर हुनुहुन्छ। तिमीहरू एकदम ठूलो भूलमा परेका छौ। शास्त्रीहरूमध्येका एकजना आए र तिनीहरूका छलफल सुने। यसुले तिनीहरूलाई राम्रो जवाफ दिनुभएको तिनले देखे। तिनले उहाँलाई सोधे, सबैभन्दा महत्त्वपूर्ण आज्ञा कुन हो? यसुले जवाफ दिनुभयो, सबैभन्दा महत्त्वपूर्ण चाहिँ यो हो, सुन हे इसरायल, परमप्रभु हाम्रा परमेश्वर, परमप्रभु एकमात्र हुनुहुन्छ। तैँले आफ्ना परमप्रभु परमेश्वरलाई आफ्ना सारा हृदयले, आफ्ना सारा प्राणले, आफ्ना सारा समझले र आफ्ना सारा शक्तिले प्रेम गर्नु। दोस्रो आज्ञा यो हो, आफ्नो छिमेकीलाई आफूलाई जस्तै प्रेम गर्नुपर्छ। योभन्दा अरू कुनै ठुलो आज्ञा छैन। शास्त्रीले भने, हे असल गुरुज्यू, परमेश्वर एकमात्र हुनुहुन्छ र उहाँ बाहेक अरू कोही पनि छैन भनी तपाईँले साँचो भन्नुभएको छ। उहाँलाई सारा हृदयले, सारा समझले र सारा शक्तिले प्रेम गर्नु अनि आफ्नो छिमेकीलाई आफूलाई झैँ प्रेम गर्नु, यी दुई आज्ञाहरू होम बलि र बलिदानहरूभन्दा पनि महान छन्। जब तिनले बुद्धिमानी साथ जवाफ दिएको येशूले देख्नुभयो, उहाँले तिनलाई भन्नुभयो, तिमी परमेश्वरको राज्यबाट टाढा छैनौ। त्यसपछि उहाँलाई कसैले पनि अरू प्रश्नहरू सोध्ने आँट गरेन। येशूले मन्दिरमा सिकाउँदै गर्नुहुँदा भन्नुभयो, शास्त्रीहरूले ख्रिस्टलाई किन दाउदका पुत्र भन्छन्? दाउद आफैले पवित्र आत्माद्वारा यसो भने, परमप्रभुले मेरा प्रभुलाई भन्नुभयो, तिमी मेरो दाहिने हातपट्टि बस, जबसम्म मैले तिम्रा शत्रुहरूलाई तिम्रो पैतला मुनि राख्दिन। दाउद आफैले उहाँलाई प्रभु भन्छन् भने ख्रिस्ट कसरी दाउदका पुत्र हुन सक्छन् त? ठूलो भेडले उहाँको कुरा खुसी साथ सुन्यो। येशूले शिक्षा दिँदै भन्नुभयो, शास्त्रीहरूदेखि होसियार बस, जसले लामो वस्त्र लगाएर हिँड्न र बजारहरूमा विशेष अभिवादन गरिएको अनि सभागारहरूमा प्रमुख आसनहरू र भोजहरूमा प्रमुख स्थानहरू रुचाउँछन्। तिनीहरूले विधवाहरूको घर हडप्छन् र मानिसहरूले देखुन् भनी लामो लामो प्रार्थना गर्छन्। यस्ता मानिसहरूले अझ ठूलो दण्ड पाउनेछन्। त्यसपछि येशू मन्दिरको परिसरको भेटी चढाउने बाकसको सामुन्ने बस्नुभयो। मानिसहरूले भेटी हालिरहँदा उहाँले हेरिरहनु भएको थियो। धनी मानिसहरू धेरैले ठुला ठुला रकम चढाए। त्यसपछि त्यहाँ एकजना गरिब विधवा आइन् र नगन्ने मोलको तामाका दुई सिक्का चढाइन्। उहाँले आफ्ना चेलाहरूलाई बोलाउनु भयो र तिनीहरूलाई भन्नुभयो, साँच्चै म तिमीहरूलाई भन्दछु, यो गरिब विधवाले भेटीको बाकसमा भेटी चढाउनेहरूमध्ये सबैभन्दा धेरै चढाएकी छिन्। किनभने सबैले आआफ्ना प्रशस्तताबाट दिए, तर यी विधवाले आफ्नो गरिबीबाट आफ्नो सारा जीविका नै चढाइन्। येशु मन्दिरबाट निस्केर जाँदै गर्नुहुँदा उहाँका चेलाहरूमध्ये एकजनाले भन्यो, गुरुज्यू, हेर्नुहोस् कति सुन्दर ढुङ्गाहरू, कति सुन्दर भवनहरू। उहाँले तिनलाई भन्नुभयो कि तिमी यी भव्य भवनहरू देख्छौ? एउटा ढुङ्गामाथि अर्को ढुङ्गा छोडिने छैन, सबै भत्काइने छन्। जब उहाँ मन्दिरको सामुन्ने पर्ने जैतुनको डाँडामा बस्नुभयो, पत्रुस, याकुब, यहुन्ना र अन्द्रियासले उहाँलाई गुप्तमा सोधे, हामीलाई भन्नुहोस् यी कुराहरू कहिले हुनेछन्? यी सबै कुराहरू हुन लाग्दा के कस्तो चिन्ह हुनेछ? यसले तिनीहरूलाई भन्न सुरु गर्नुभयो, होसियार रह, कसैले पनि तिमीहरूलाई नभकाओस्। मेरो नाउँमा धेरैजना आउनेछन् र भन्नेछन् म उही हुँ, र धेरैलाई भकाउनेछन्। जब तिमीहरूले युद्ध र युद्धको हल्ला सुन्नेछौ, विचलित नहो, यी कुराहरू हुनैपर्छ, तर अझै अन्त्य आइसकेको हुँदैन। किनभने जातिको विरुद्धमा जाति र राज्यको विरुद्धमा राज्य खडा हुनेछ, धेरै ठाउँमा भूकम्पहरू जानेछन् र अनिकालहरू हुनेछन्। यी कुराहरू प्रसववेदनाको सुरुवात हुन्। आफूलाई सचेत राख, तिनीहरूले तिमीहरूलाई अदालतहरूमा सुम्पिनेछन् र सभाघरहरूमा तिमीहरू पिटिनेछौ। गवाईको रूपमा तिमीहरू शासकहरू र राजाहरूका सामु मेरा खातिर खडा हुनेछौ, तर सबै जातिलाई पहिले सुसमाचार प्रचार गरिनुपर्छ। जब उनीहरूले तिमीहरूलाई गिरफ्तार गरेर मुद्दा चलाउँछन्, तिमीहरूले के बोल्ने भन्ने विषयमा चिन्ता नगर, किनकि तिमीहरूलाई बोल्नुपर्ने कुरा सोही घडी दिइनेछ। त्यसबेला बोल्ने तिमीहरू होइनौ, तर पवित्र आत्मा हुनुहुनेछ। दाजुले भाइलाई मृत्युको निम्ति पक्राइदिनेछ र बुवाले आफ्नो छोरालाई, छोराछोरीहरू आफ्ना बुवा आमाका विरुद्धमा उठ्नेछन् र तिनीहरूलाई मार्न लगाउनेछन्। मेरो नामको खातिर सबैले तिमीहरूलाई घृणा गर्नेछन्, तर जसले अन्तिम घडीसम्म सहन्छ त्यस व्यक्तिको उद्धार हुनेछ। जब तिमीहरूले विनाशकारी घृणित थोक नहुनुपर्ने ठाउँमा खडा भएको देख्छौ। यहुदियामा उनीहरू पहाडहरूतिर भागुन्, घरको छतमा उनीहरू तल नउर्लुन्, वा उसले घरभित्रबाट केही पनि ननिकालोस् र खेतमा उनीहरू आफ्नो खास्तो लिन नआउन्। तर ती दिनहरूमा हाय गर्भवतीहरू र शिशुलाई दुध चुसाउनेहरूलाई, यो हिउँदमा नपरोस् भनी प्रार्थना गर, किनकि ती दिनहरूमा सङ्कष्ट हुनेछ। यस्तो त परमेश्वरले संसार सृष्टि गर्नुभएको समयको सुरुदेखि अहिलेसम्म भएको छैन, न त फेरि कहिल्यै हुनेछ। परमप्रभुले ती दिनलाई नघटाउनु भएको भए कुनै पनि मानिस बाँच्ने थिएन। तर चुनिएकाहरूका खातिर जसलाई उहाँले छान्नु भएको छ, उहाँले दिनहरूको संख्या घटाइदिनु भयो। कसैले तिमीहरूलाई हेर ख्रिस्ट यहाँ छन् वा हेर उनी त्यहाँ छन् भन्छ भने विश्वास नगर, किनकि झुटा ख्रिस्टहरू र झुटा अगमवक्ताहरू देखा पर्नेछन् र हुन सके चुनिएकाहरूलाई पनि भकाउनलाई चिन्हहरू र चमत्कारहरू गर्नेछन्। सचेत रहो, मैले अगाडि नै तिमीहरूलाई यी सबै कुरा बताइदिएको छु। तर ती दिनहरूमा सङ्कष्टपछि सूर्य अँध्यारो हुनेछ, चन्द्रमाले आफ्नो ज्योति दिने छैन, ताराहरू आकाशबाट खस्नेछन् र आकाशमा भएका शक्तिहरू डगमगाउनेछन्। त्यसपछि तिनीहरूले मानिसको पुत्रलाई बादलमा महान शक्ति र महिमामा आउँदै गरेको देख्नेछन्। तब उनले आफ्ना स्वर्गदूतहरूलाई पठाउनेछन् र उनले चारै दिशाबाट पृथ्वीको अन्तिम छेउदेखि आकाशको अन्तिम छेउबाट आफ्ना चुनिएकाहरूलाई जम्मा गर्नेछन्। अन्जिरको रुखबाट पाठ सिक, जब त्यसका हाँगाहरू कलिला हुन्छन् र पातहरू पलाउँछन्, तब ग्रीष्म ऋतु नजिकै छ भनेर तिमीहरूले थाहा पाउँछौ। त्यसरी नै जब तिमीहरूले यी कुराहरू घटिरहेको देख्छौ, उहाँ नजिकै हुनुहुन्छ, ढोकाकै नजिक हुनुहुन्छ भनी तिमीहरूले जान। साँच्चै म तिमीहरूलाई भन्दछु, यी सबै कुराहरू पुरा नभएसम्म यो पुस्ता बितेर जाने छैन। स्वर्ग र पृथ्वी बितेर जानेछन्, तर मेरा वचन कहिल्यै बितेर जाने छैनन्। तर त्यस दिन र घडीको विषयमा कसैलाई पनि थाहा छैन, न त स्वर्गका स्वर्गदूतहरूलाई न त पुत्रलाई, तर पितालाई मात्र थाहा छ। सचेत रह, जागर हो, किनभने त्यो समय कहिले आउँछ सो तिमीहरू जान्दैनौ। सचेत रह, जागर हो र प्रार्थना गर। यो यात्रामा गएका एकजना मानिस जस्तो हो, उनले आफ्नो घर छोड्छन् र उनका नोकरहरू हरेकलाई आआफ्नो कामसहित उनको घरको जिम्मा दिन्छन्, अनि उनले पहरेदारलाई जागा रहन आज्ञा दिन्छन्। त्यसकारण जागा रह, किनकि घरको मालिक साँझ वा मध्यरात वा भाले बास्ता वा बिहान कुन समयमा आउँछन् भनी तिमीहरू जान्दैनौ। यदि उनी अचानक आइपुग्यो भने उनले तिनीहरूलाई छुतिरहेको नभेट्टाउन्। जे म तिमीहरूलाई भन्छु त्यो म सबैलाई भन्छु, जागा रह। अब निस्तार र अख्मिरी रोटीको चाड आउन दुई दिन बाँकी थियो। मुख्य पुजारीहरू र शास्त्रीहरूले यीशुलाई कसरी छलसित पक्रने र मार्ने भनी दाउँ हेरिरहेका थिए। तर तिनीहरूले भने, चाडको समयमा होइन, नत्र भने मानिसहरूको माझ खैला बेला मच्चिनेछ। जब यीशु बेथानियामा सिमोन भन्ने एकजना कुष्ठरोगीको घरमा हुनुहुन्थ्यो, उहाँ टेबुलमा अडेस लागेर बसिरहनु हुँदा एउटी स्त्री शुद्ध जटामसीले बनेको अति मूल्यवान अत्तर सिङ्गमरमरको एउटा भाँडामा लिएर उहाँ कहाँ आइन्। तिनले त्यो भाँडा फुटाइन् र उहाँको शिरमा अत्तर खनाइन्। तर त्यहाँ भएका कोही कोही रिसाए र आपसमा भन्न लागे, यसरी नोक्सानी गर्नुको कारण के हो? यो अत्तरलाई 300 चाँदीका सिक्काभन्दा बढीमा बेचेर गरिबहरूलाई दिन सकिन्थ्यो। अनि तिनीहरूले तिनलाई गाली गर्दै थिए, तर यसले भन्नुभयो, तिनलाई छोडिदेऊ, तिमीहरूले तिनलाई किन दुःख दिइरहेका छौ? तिनले मेरो निम्ति अति नै राम्रो काम गरेकी छिन्। गरिबहरू तिमीहरूसँग सधैँ हुन्छन् र तिमीहरू जहिले चाहन्छौ तिनीहरूको निम्ति असल काम गर्न सक्छौ, तर म त तिमीहरूसित सधैँ हुने छैन। तिनले जे गर्न सक्थिन् त्यही गरिन्। तिनले मेरो शरीरलाई दफनको निम्ति अघिबाटै अत्तर घसेर तयार पारेकी छिन्। साँच्चै म तिमीहरूलाई भन्दछु, सारा संसारभरि जहाँ जहाँ सुसमाचार प्रचार गरिन्छ त्यहाँ यी स्त्रीले गरेकी काम तिनको सम्झनामा बताइनेछ। अनि 12 मध्येका एकजना यहुदा इस्करियोत चाहिँ यीशुलाई तिनीहरूका हातमा पक्राइदिन मुख्य पुजारीहरू कहाँ गयो। जब मुख्य पुजारीहरूले यो सुने, तिनीहरू खुसी भए र त्यसलाई पैसा दिने बाचा गरे। उसले यीशुलाई तिनीहरूको हातमा पक्राइदिनलाई मौका खोजिरह्यो। अख्मिरी रोटीको चाडको पहिलो दिन निस्तार चाडको थुमा बलि चढाउने बेला उहाँका चेलाहरूले उहाँलाई भने, तपाईँको निम्ति निस्तार चाडको भोज खान हामी कहाँ गएर तयार पारेको तपाईँ चाहनुहुन्छ? उहाँले आफ्ना चेलाहरूमध्ये 2 जनालाई पठाउनुभयो र तिनीहरूलाई भन्नुभयो, सहरमा जाओ र पानीको गाग्रो बोक्ने एकजना मानिसले तिमीहरूलाई भेट्नेछ र उसलाई पछ्याओ। जुन घरभित्र ऊ पस्छ उसलाई पछ्याओ र त्यस घरको मालिकलाई भन, गुरुज्यू भन्नुहुन्छ, मैले मेरा चेलाहरूसँग निस्तार चाडको भोज खाने पाहुना कोठा कहाँ छ? उनले तिमीहरूलाई माथिल्लो तलाको सजी सजाउ भई तयार पारिएको एउटा ठूलो कोठा देखाउनेछन्। त्यही नै हाम्रो निम्ति तयारी गर। चेलाहरू निस्के र सहरतिर लागे। तिनीहरूले उहाँले तिनीहरूलाई भन्नुभए जस्तै पाए र तिनीहरूले निस्तार चाडको भोज तयारी गरे। जब साँझ पर्यो, यसो आफ्ना 12 चेलाहरूसँग आउनुभयो। जब उहाँहरू टेबलमा अडेस लागेर खाइरहनु भएको बेला यसोले भन्नुभयो, साँच्चै म तिमीहरूलाई भन्दछु, मसँग खाइरहेकाहरूमध्ये एकजनाले मलाई धोका दिनेछ। उनीहरू सबै एकदम निराश भए र एक एकजनाले उहाँलाई भने, म त निश्चय नै होइन होला। यसोले जवाफ दिनुभयो, 12 एकजना हो जसले मसँग अहिले थालमा रोटी चुपिरहेको छ। मानिसको पुत्र उनको बारेमा लेखिएअनुसार नै जानुपर्छ, तर धिक्कार छ त्यस व्यक्तिलाई जसको कारण मानिसको पुत्रलाई धोका हुनेछ। त्यो व्यक्ति नजन्मिएकै भए त्यसको निम्ति असल हुने थियो। उहाँ र चेलाहरूले खाइरहनु हुँदा यसुले रोटी लिनुभई आशीर्वाद दिनुभयो र त्यो भाँच्नुभयो। उहाँले त्यो आफ्ना चेलाहरूलाई दिनुभयो र भन्नुभयो, यो लियो, यो मेरो शरीर हो। उहाँले कचौरा लिनुभयो र धन्यवाद दिनुभयो अनि त्यो तिनीहरूलाई दिनुभयो र तिनीहरू सबैले त्यसबाट पिए। उहाँले तिनीहरूलाई भन्नुभयो, यो चाहिँ करारमा भएको मेरो रगत हो जो धेरैका निम्ति बगाइन्छ। साँच्चै म तिमीहरूलाई भन्दछु, यो दागको फलबाट अब फेरि पिउने छैन जबसम्म मैले परमेश्वरको राज्यमा यसलाई नयाँ गरी पिउँदिन। एउटा भजन गाइसक्नु भएपछि उहाँहरू जैतुन डाँडातर्फ लाग्नुभयो। यसरी तिनीहरूलाई भन्नुभयो, तिमीहरू सबै पछि हट्नेछौ, किनकि यसरी लेखिएको छ, म गोठालोलाई प्रहार गर्नेछु र भेडाहरू तितरबितर हुनेछन्, तर म जीवित भई उठेपछि म तिमीहरूभन्दा अघि गालिलमा जानेछु। पत्रुसले उहाँलाई भने, सबैजना पछि हटे तापनि म पछि हट्ने छैन। यसले तिनलाई भन्नुभयो, साँच्चै म तिमीलाई भन्दछु, आज राति भाले 2 बास्नुभन्दा अघि तिमीले मलाई 3 इन्कार गर्नेछौ। तर पत्रुसले भने, यदि म तपाईँसँगै मर्नुपर्छ भने पनि म तपाईँलाई इन्कार गर्ने छैन। तिनीहरू सबैले त्यसै भने। उहाँहरू गेत्समनी भन्ने ठाउँमा जानुभयो र यसुले आफ्ना चेलाहरूलाई भन्नुभयो, मैले प्रार्थना गरुन्जेल तिमीहरू यहाँ बस। उहाँले पत्रुस, याकुब र यूहन्नालाई आफूसँग लिएर जानुभयो र उहाँ दुखित र अति व्याकुल हुन थाल्नुभयो। उहाँले तिनीहरूलाई भन्नुभयो, मेरो प्राण अत्याधिक शोकले भरिएर मरेतुल्य भएको छ, तिमीहरू यहीँ बस र जागा रह। यसु अलि परतिर जानुभयो, भुइँमा घोप्टो पर्नुभयो र सम्भव भए यो घडी उहाँबाट हटेर जाओस् भनेर प्रार्थना गर्नुभयो। उहाँले भन्नुभयो, हे अब्बा पिता, तपाईँको लागि सबै थोक सम्भव छ, यो कचौरा मबाट हटाइदिनुहोस्, तरै पनि मैले इच्छा गरे जस्तो होइन तर तपाईँले इच्छा गर्नुभए जस्तो होस्। उहाँ फर्केर आउनुभयो र तिनीहरूलाई सुतिरहेको भेट्टाउनु भयो र उहाँले पत्रुसलाई भन्नुभयो, सिमोन, के तिमी निदाइरहेका छौ? के 1 लागि पनि जागा रहन सकेनौ? जागा रह र परीक्षामा नपट्नुको निम्ति प्रार्थना गर, आत्मा त तयार छ तर शरीर भने कमजोर छ। उहाँ फेरि जानुभयो अनि त्यही कुरा दोहोऱ्याएर प्रार्थना गर्नुभयो। फेरि उहाँ आउनुभयो र तिनीहरूलाई सुतिरहेको भेट्टाउनु भयो, किनकि तिनीहरूका आँखा लोलाएका थिए र उहाँलाई के भन्ने भनी तिनीहरूले जानेनन्। उहाँ तेस्रो पल्ट आउनुभयो र तिनीहरूलाई भन्नुभयो, के तिमीहरू अझै पनि सुतिरहेका छौ र आराम गरिरहेका छौ? भयो, त्यो घडी आइसकेको छ, हेर मानिसको पुत्र पापीहरूको हातमा पक्राइने छन्, उठ अब हामी जाउँ, हेर मलाई धोका दिने चाहिँ नजिकै छ। उहाँ बोल्दै गर्नुहुँदा 12 मध्येको यहुदा त्यहाँ आइपुग्यो। मुख्य पुजारीहरू, शास्त्रीहरू र धर्मगुरुहरूले पठाएका तरबार र लाठा बोकेका एउटा ठूलो भिड उसँगै आयो। तब उहाँलाई धोका दिनेले तिनीहरूलाई यसो भनी सङ्केत दिएको थियो, जसलाई म चुम्बन गर्छु उनी नै हुन्, उनलाई नै पक्रनु र पहरा दिएर लैजानु। जब यहुदा आयो, तुरुन्तै त्यो यीशु कहाँ आयो र भन्यो, रब्बी, अनि त्यसले उहाँलाई चुम्बन गर्यो। त्यसपछि तिनीहरूले उहाँलाई समातेर नियन्त्रणमा लिए। तर त्यहाँ नजिक उभिनेहरूमध्ये एकजनाले आफ्नो तरबार थुत्यो र प्रधान पुजारीका नोकरको कान च्वाट्टै काटिदियो। यीशुले तिनीहरूलाई भन्नुभयो, के तिमीहरू तरबार र लाठाहरू लिएर डाकुलाई झैँ मलाई पक्रन आएका छौ? जब म तिमीहरूसँग दैनिक हुन्थेँ र मैले मन्दिरमा सिकाउँदै रहन्थे र तिमीहरूले मलाई पक्रेनौ, तर धर्मशास्त्र पुरा होस् भनेर यस्तो भएको हो। अनि यीशुसँग भएका सबैले उहाँलाई छोडे र भागे। सुतीको कपडाले मात्र आफ्नो जीव बेरेको एकजना जवान मानिस उहाँको पछि लाग्यो। तिनीहरूले त्यसलाई पक्रे, तर उसले त्यो सुतीको कपडा त्यहीँ नै छोडेर नाङ्गै भाग्यो। तिनीहरूले यीशुलाई प्रधान पुजारी कहाँ लगे। त्यहाँ तिनीसँग मुख्य पुजारीहरू, धर्मगुरुहरू र शास्त्रीहरू भेला भएका थिए। अब पत्रुसले प्रधान पुजारीको आँगनसम्म उहाँलाई टाढैबाट पछ्याए। तिनी त्यहाँ पहरेदारहरूसँगै बसेर आगो ताप्न लागे। अब मुख्य पुजारीहरू र सम्पूर्ण महासभाले यीशुलाई मृत्युदण्ड दिन उहाँको विरुद्धमा झुटो गवाही खोजिरहेका थिए, तर तिनीहरूले कुनै प्रमाण भेटाएनन्। धेरैले उहाँको विरुद्धमा झुटो गवाही दिए, तर तिनीहरूका गवाही मिलेन। कोही खडा भएर उहाँको विरुद्धमा यसो भनेर झुटो गवाही दिए, यसले यसो भनेको हामीले सुन्यौं, मानिसको हातले बनाएका यो मन्दिर मैले भत्काउनेछु र मानिसको हातले नबनाएको अर्को मन्दिर 3 दिनमा निर्माण गर्नेछु। तापनि तिनीहरूको गवाही एकै मतको भएन। प्रधान पुजारी तिनीहरूका बीचमा उभिए र यसोलाई सोधे, के तिमीसँग कुनै उत्तर छैन? यी मानिसहरूले तिम्रो विरुद्धमा दिइरहेका गवाही के हो? तर उहाँ चुप रहनुभयो र केही जवाफ दिनु भएन। प्रधान पुजारीले उहाँलाई फेरि प्रश्न गरे, के तिमी परमधन्य परमेश्वरका पुत्र ख्रिष्ट हौ? यसले भन्नुभयो, म हुँ। अनि तपाईँहरूले मानिसको पुत्रलाई सर्वशक्तिमानको दाहिने हातपट्टि बसिरहेका र आकाशको बादलहरूमा आउँदै गरेका देख्नुहुनेछ। अनि प्रधान पुजारीले आफ्नो लुगा च्याते र भने, हामीलाई अरू थप गवाहहरूको आवश्यकता किन पर्यो? तपाईँहरूले ईश्वर निन्दा सुन्नुभएको छ, तपाईँहरू के विचार गर्नुहुन्छ? अनि तिनीहरू सबैले उहाँलाई मारिनको लागि योग्य छ भनी दोष लगाए। त्यसपछि कसै कसैले उहाँलाई थुक्न थाले र उहाँको अनुहार छोपेर मुक्का लगाउँदै भने, अगमबाणी गर। अनि पहरेदारहरूले उहाँलाई आफ्नो जिम्मामा लिए र थप्पड लाए। पत्रुस तल आँगनमा हुँदा प्रधान पुजारीका नोकर्नीहरूमध्ये एकजना तिनी कहाँ आई। त्यसले पत्रुसलाई आगो तापिरहेको देखेर उनलाई निहालेर हेरी र भने, तिमी पनि त्यो यीशु नासरीसँग थियौ? तर उनले इन्कार गरेर भने, तिमीले के भनिरहेकी छेउ? मैले न बुझ्दछु न जान्दछु। त्यसपछि उनी आँगनमा गए अनि भाले बास्यो। तर नोकर्नीले उनलाई त्यहाँ देखी र ती उभिएकाहरूलाई फेरि भन्न थाले, यो मान्छे पनि तिनीहरूमध्येकै एकजना हो। तर उनले फेरि पनि इन्कार गरे। केही समयपछि त्यहाँ उभिएकाहरूले पत्रुसलाई भने, निश्चय नै तिमी पनि तिनीहरूमध्येकै एक हौ, किनकि तिमी पनि गालिलवासी नै हौ। तर उनले आफैलाई शराब दिई क्रिया खाएर भन्न लागे, तिमीहरूले कुरा गरिरहेका यी मानिसबारे मलाई केही थाहा छैन। तुरुन्तै भाले दोस्रोपल्ट बास्यो। त्यसपछि येशूले उनलाई भन्नुभएका ती वचन पत्रुसले सम्झे, दुईपल्ट भाले बास्नुभन्दा अघि तिमीले मलाई 3 पल्ट इन्कार गर्नेछौ। अनि पत्रुस धुरु धुरु रोए। बिहान सबेरै मुख्य पुजारीहरू, धर्मगुरूहरू, शास्त्रीहरू र सम्पूर्ण यहुदी महासभाले परामर्श गरे। अनि तिनीहरूले येशूलाई बाँधेर लगे र पिलातस कहाँ सुम्पिदिए। पिलातसले उहाँलाई सोधे, के तिमी यहुदीहरूका राजा हौ? उहाँले तिनलाई जवाफ दिनुभयो, तपाईँले नै त्यसो भन्नुहुन्छ। मुख्य पुजारीहरूले येशूलाई धेरै कुराहरूको दोष लगाए। पिलातसले फेरि पनि येशूलाई सोधे, किन तिमी जवाफ दिँदैनौ? हेर, तिनीहरूले तिम्रो विरुद्धमा कति धेरै अभियोग ल्याइरहेका छन्। तर येशूले पिलातसलाई कुनै जवाफ दिनु भएन र पिलातस आश्चर्यचकित भए। चाडको समयमा मानिसहरूले अनुरोध गरेअनुसार एकजना कैदीलाई छोडिदिने प्रथा थियो। विद्रोहको समयमा विद्रोहीहरूसँगै सहभागी भएका हत्याराहरूमध्ये त्यहाँ झालखानामा बारब्बा नाउँ गरेका एकजना मानिस थिए। भिड पिलातस कहाँ आयो र तिनले विगतमा गरे झैँ तिनीहरूका निम्ति गरिदिन अनुरोध गर्न थाले। पिलातसले यसो भनेर तिनीहरूलाई सोधे, के मैले तिमीहरूका निम्ति युदीहरूका राजालाई छोडिदिएको तिमीहरू चाहन्छौ? किनभने ढाहाको कारणले गर्दा नै मुख्य पुजारीहरूले येशूलाई तिनको हातमा सुम्पेका हुन् भन्ने तिनलाई थाहा थियो। तर मुख्य पुजारीहरूले भिडलाई येशूको सट्टा बारब्बालाई नै पिलातसले छोडिदिउन् भनी कराउन उक्साए। पिलातसले तिनीहरूलाई फेरि सोधे, त्यसो भए यहुदीहरूका राजालाई म के गरौँ त? तिनीहरू फेरि चिच्याए, त्यसलाई क्रुसमा टाँग्नुहोस्। पिलातसले तिनीहरूलाई भने, यिनले के अपराध गरेका छन् र? तर तिनीहरू झन् ठूलो स्वरले कराए, त्यसलाई क्रुसमा टाँग्नुहोस्। पिलातसले भिडलाई सन्तुष्ट पार्न चाहे, त्यसैले तिनले तिनीहरूका निम्ति बारब्बालाई छोडिदिए। तिनले येशूलाई कुरा लगाए र क्रुसमा टाँग्नको निम्ति सुम्पिदिए। सिपाहीहरूले येशूलाई बडा हाकिमको महलको चोकमा लगे र सिपाहीहरूको सारा पल्टनलाई भेला गराए। तिनीहरूले येशूलाई बैजनी रङको वस्त्र लगाइदिए र तिनीहरूले काँडाहरू बेरेर एउटा मुकुट बनाई उहाँको शिरमा लगाइदिए। तिनीहरूले यहुदीहरूका राजालाई प्रणाम भनी उहाँलाई सलाम गर्न थाले। तिनीहरूले निगालोले उहाँको शिरमा हिर्काए र उहाँलाई थुके। तिनीहरूले घुँडा टेकेर उहाँलाई ढोगे। उहाँको गिल्ला गरिसकेपछि तिनीहरूले उहाँलाई पहिराइदिएको बैजनी रङको वस्त्र फुकालिदिए र उहाँको आफ्नै वस्त्र लगाइदिए। अनि तिनीहरूले उहाँलाई क्रुसमा टाँग्न त्यहाँबाट लगे। बाटोमा अलेक्जेन्डर र रुफसका बुवा कुरेनीको सिमोन गाउँबाट आइरहेका थिए र तिनीहरूले तिनलाई येशूको क्रुस बोक्न कर लगाए। सिपाहीहरूले येशूलाई गलगत्था भन्ने ठाउँमा ल्याए, जसको अर्थ खप्परको स्थान हो। तिनीहरूले उहाँलाई मुर्र मिसाएको दागमध पिउन दिए, तर उहाँलाई त्यो पिउनु भएन। तिनीहरूले उहाँलाई क्रुसमा टाँगे र प्रत्येक सिपाहीले उहाँका वस्त्रहरूको कुन चाहिँ भाग लिने भनी चिट्ठा हालेर एक आपसमा भाग लगाए। तिनीहरूले उहाँलाई क्रुसमा टाँग्दा बिहानको 9 बजेको थियो। तिनीहरूले उहाँको विरुद्धमा यस्तो दोषपत्र लेखे। यहुदीहरूका राजा तिनीहरूले उहाँसँग दुईजना डाकुलाई क्रुसमा टाँगे, एउटालाई उहाँको दायाँपट्टि र अर्कोलाई उहाँको बायाँपट्टि। ऊ अपराधीहरूसित गनियो भनी धर्मशास्त्रले भनेको कुरा यसरी पूरा भयो। त्यहाँबाट जानेहरूले आफ्नो टाउको हल्लाउँदै उहाँको अपमान गरे। आहा, तिमी मन्दिर भत्काएर 3 दिनमा बनाउने, आफैलाई बचाऊ र क्रुसबाट ओर्लेर जाऊ। यसरी नै मुख्य पुजारीहरूले शास्त्रीहरूसँग मिलेर एक आपसमा यसो भन्दै उहाँको गिल्ला गरे। त्यसले अरूहरूलाई त बचायो तर आफैलाई भने बचाउन सक्दैन। इसरायलका राजा ख्रिस्ट क्रुसबाट तल ओर्लेर आओस् ताकि हामी देखेर विश्वास गर्न सकौँ। अनि उहाँसँगै क्रुसमा टाँगिएकाहरूले पनि उहाँको गिल्ला गरे। मध्याहदेखि दिउँसो 3 बजेसम्म सारा देशलाई अन्धकारले ढाक्यो। दिउँसो 3 बजेतिर येसु ठूलो स्वरले यसो भन्दै कराउनु भयो, इलोई इलोई लामा सबखतनी, जसको अर्थ हो, मेरा परमेश्वर तपाईँले मलाई किन त्याग्नु भएको छ। त्यहाँ उभिएकाहरूमध्ये केहीले यो सुनेर भने, हेर, त्यसले एलियालाई बोलाउँदैछ। कोही एकजना दौडेर गयो अनि एउटा स्पन्ज अमिलो दाखमध्यमा चोपेर निगालोमा बाँधि उहाँलाई यसो भन्दै पिउन दियो, उसलाई तल झार्न एलिया आउँछन् कि हामी हेरौँ। त्यसपछि यसो ठूलो स्वरले कराउनु भयो र प्राण त्याग्नुभयो। मन्दिरको पर्दा टुप्पोदेखि फेदसम्म 2 भाग भएर च्यातियो। यसुले यसरी प्राण त्याग्नु भएको देखेर उहाँको अगाडिपट्टि उभिरहेका कप्तानले भने, साँच्चै मानिस त परमेश्वरका पुत्र रहेछन्। त्यहाँ टाढैबाट हेर्ने स्त्रीहरू पनि थिए, तिनीहरूमध्ये मरियम मग्दलिनी, सानो चाहिँ याकुब र यसुफकी आमा मरियम र सलोमी थिए। उहाँ गालिलमा हुनुहुँदा तिनीहरूले उहाँलाई पछ्याएर उहाँको सेवा गरिरहेका थिए। अरू धेरै स्त्रीहरू पनि उहाँसँग एरुसलेम आएका थिए। त्यो दिन तयारीको दिन अर्थात् विश्राम दिनको अघिल्लो दिन थियो र साँझ पर्न लागेको थियो। अरिमाथियाका योसेफ त्यहाँ आए। तिनी महासभाका आदरणीय सदस्य थिए जसले परमेश्वरको राज्यको प्रतीक्षा गरिरहेका थिए। तिनी साहसका साथ पिलातस कहाँ गएर येशूको शव मागे। येशू पहिले नै मरिसक्नु भएको थियो भनी सुन्दा पिलातस छक्क परे। तिनले कप्तानलाई बोलाए र येशू मर्नुभएको थियो या थिएन भनी सोधे। जब तिनले येशू मरिसक्नु भएको कुरा कप्तानबाट थाहा पाए, तिनले येशूको शव योसेफलाई लैजान दिए। योसेफले मलमलको कपडा किनेका थिए। तिनले उहाँलाई क्रुसबाट तल झारे, उहाँलाई मलमलको कपडाले बेरे अनि चट्टान खोपेर बनाएको चिहानमा राखे। त्यसपछि तिनले चिहानको मुखमा एउटा ढुङ्गा गुडाएर राखे। मरियम मग्दलिनी र योसेफकी आमा मरियमले येशूलाई राखेको ठाउँ हेरिरहेका थिए। विश्राम दिन बितिसकेपछि मरियम मग्दलिनी र याकुबकी आमा मरियम र सलोमेले सुगन्धित मसला येशूको शवमा घस्नलाई किने। हप्ताको पहिलो दिन बिहान सबेरै घाम झुल्कँदा तिनीहरू चिहानमा गए। तिनीहरूले एक आपसमा भन्दै थिए, चिहानको मुखबाट हाम्रो लागि ढुङ्गा कसले हटाइदिन्छ होला, किनभने त्यो ढुङ्गा धेरै ठूलो थियो। तिनीहरूले मास्तिर हेर्दा ढुङ्गा हटाइसकेको देखे। तिनीहरू चिहानभित्र प्रवेश गरे र एकजना मानिस सेतो पोसाक लगाएर दाहिनेपट्टि बसिरहेका देखे र तिनीहरू छक्क परे। तिनले तिनीहरूलाई भने, नडराओ, तिमीहरूले क्रुसमा टाँगिएको येशु नासरीलाई खोज्दैछौ। उहाँ जीवित भई उठ्नु भएको छ, उहाँ यहाँ हुनुहुन्न। उहाँलाई राखेको ठाउँ हेर, तर जाओ उहाँका चेलाहरू र पत्रुसलाई भन, उहाँ तिमीहरूभन्दा अघि गालिलमा जाँदै हुनुहुन्छ। उहाँले भन्नुभयो जस्तै त्यही नै तिमीहरूले उहाँलाई देख्नेछौ। तिनीहरू कामदै र आश्चर्यचकित हुँदै बाहिर निस्के र चिहानबाट भागे। तिनीहरूले कसैलाई केही पनि भनेनन् किनकि तिनीहरू डराएका थिए। हप्ताको पहिलो दिन सबेरै उहाँ जीवित भई उठ्नु भएपछि उहाँ मरियम मग्दलिनी कहाँ देखा पर्नुभयो, जसबाट उहाँले 7 भूतहरू निकाल्नु भएको थियो। तिनी गइन् र उहाँलाई पछ्याउने सबैलाई बताइन्। त्यसबेला तिनीहरूले विलाप गर्दै रोइरहेका थिए। तिनीहरूले येशू जीवित हुनुहुन्छ र तिनले उहाँलाई देखिन् भन्ने कुरा सुने, तर तिनीहरूले विश्वास गरेनन्। यी कुराहरूपछि येशू अरू 2 चेलाहरूसँग गाउँतिर जाने बाटोमा हिँड्दै गर्नुहुँदा तिनीहरू कहाँ अर्कै रूपमा देखा पर्नुभयो। तिनीहरू गएर अरू चेलाहरूलाई बताए, तर उनीहरूले तिनीहरूलाई विश्वास गरेनन्। पछि येशू 11 कहाँ तिनीहरू भोजन गर्न बसिरहेका बेला देखा पर्नुभयो अनि उहाँले तिनीहरूको अविश्वास र कठोर हृदयको निम्ति तिनीहरूलाई हप्काउनु भयो, किनकि उहाँ मृतकहरूबाट जीवित भई उठ्नु भएपछि उहाँलाई देख्नेहरूका कुरा तिनीहरूले विश्वास गरेनन्। उहाँले तिनीहरूलाई भन्नुभयो, सारा संसारमा जाओ र समग्र सृष्टिलाई सुसमाचार प्रचार गर। विश्वास गर्ने र बप्तिस्मा लिनेले उद्धार पाउनेछ, तर विश्वास नगर्ने दोषी ठहरिनेछ। विश्वास गर्नेहरूसँग यी चिन्हहरू हुनेछन्, तिनीहरूले मेरो नाउँमा भूतहरू थपाउनेछन्, तिनीहरूले अन्य भाषाहरूमा बोल्नेछन्, तिनीहरूले आफ्ना हातले सर्पहरू समाउनेछन् र यदि तिनीहरूले कुनै विषालु पदार्थ पिए पनि त्यसले तिनीहरूलाई कुनै हानि गर्ने छैन। तिनीहरूले बिरामीमाथि हात राख्नेछन् र तिनीहरू निको हुनेछन्। प्रभु तिनीहरूसँग बोलिसक्नु भएपछि उहाँ स्वर्गमा उचाली लगिनुभयो र परमेश्वरको दाहिने हातपट्टि बस्नुभयो। त्यसपछि चेलाहरू गए र सबै ठाउँमा प्रचार गरे अनि प्रभुले तिनीहरूसँग काम गर्नुभयो र आफ्नो वचनलाई त्यसका साथै भएका आश्चर्यपूर्ण चिन्हहरूद्वारा सुदृढ पार्नुभयो। केही दिनपछि जब येशु कर्फनहुममा फर्केर आउनुभयो अनि मानिसहरूले उहाँ घरमा हुनुहुन्छ भन्ने सुनियो, यति धेरै मानिसहरू भेला भए कि त्यहाँ ढोकामा समेत पनि कुनै खाली ठाउँ थिएन। अनि येशुले तिनीहरूलाई वचन प्रचार गर्नुभयो। चारजना मानिसहरू उहाँ कहाँ आए। तिनीहरूले एकजना पक्षघातीलाई बोकेर ल्याएका थिए। भिडले गर्दा तिनीहरू उहाँको नजिक जान सकेनन्। तिनीहरूले उहाँ हुनुभएको ठाउँको ठिक माथि छानो हटाए र त्यसमा प्वाल पारे अनि तिनीहरूले त्यस पक्षघातीलाई उसुतेको ओछ्यानसहित तल झारे। तिनीहरूको विश्वास देखेर येशूले पक्षघात भएको व्यक्तिलाई भन्नुभयो, छोरो तिम्रो पाप क्षमा भएका छन्। तर त्यहाँ बसिरहेका शास्त्रीहरूमध्ये केहीले तिनीहरूका मनमा तर्क वितर्क गरे, यो मानिसले कसरी यसरी बोल्न सक्छ, यसले त ईश्वर निन्दा गर्यो, परमेश्वरले बाहेक कसले पाप क्षमा गर्न सक्छ। तिनीहरूले के सोचिरहेका छन् भन्ने येशूले आफ्नो आत्मामा तुरुन्तै थाहा पाउनुभयो। उहाँले तिनीहरूलाई भन्नुभयो, तिमीहरूले आफ्नो हृदयमा किन यस्तो विचार गर्छौ, पक्षघाती मानिसलाई के भन्न सजिलो हुन्छ, तिम्रा पाप क्षमा भएका छन् भन्न कि उठ र आफ्नो ओछ्यान बोकेर हिँड भन्न। तर मानिसको पुत्रलाई पृथ्वीमा पाप क्षमा गर्ने अधिकार छ भन्ने कुरा तिमीहरूले जान्न सक। उहाँले त्यस पक्षघातीलाई भन्नुभयो, म तिमीलाई भन्दछु उठ, आफ्नो ओछ्यान उठाऊ र आफ्नो घर जाऊ। त्यो मानिस उठ्यो र तुरुन्तै आफ्नो ओछ्यान बोक्यो र सबै मानिसको अगाडिबाट गयो। त्यसैले तिनीहरू छक्क परे र परमेश्वरलाई महिमा दिए अनि तिनीहरूले भने, हामीले यस्तो कहिले देखेका थिएनौँ। फेरि उहाँ तालको छेउ भएर जानुभयो र सबै भिड उहाँ कहाँ आए र उहाँले तिनीहरूलाई सिकाउनु भयो। उहाँ जाँदै गर्नुहुँदा उहाँले अल्फायसका छोरा लेबी कर उठाउने ठाउँमा बसिरहेको देख्नुभयो र उहाँले तिनलाई भन्नुभयो, मलाई पछ्याऊ। तिनी उठे र उहाँको पछि लागे। जब येशूले लेबीको घरमा खाँदै हुनुहुन्थ्यो, धेरैजना कर उठाउनेहरू र पापी मानिसहरूले येशू र उहाँका चेलाहरूसँगै खाइरहेका थिए, किनकि त्यहाँ उहाँलाई पछ्याउने धेरैजना थिए। जब शास्त्रीहरू जो फरिसीहरू थिए तिनीहरूले येशू पापी मानिसहरू र कर उठाउनेहरूसँग खाइरहनु भएको देखे, तिनीहरूले उहाँका चेलाहरूलाई भने, उहाँले किन कर उठाउनेहरू र पापी मानिसहरूसँग खानुहुन्छ। जब येशूले यो सुन्नुभयो उहाँले तिनीहरूलाई भन्नुभयो, जो मानिस शरीरमा बलियो छ त्यसलाई वैद्यको खाँचो पर्दैन, तर बिरामीलाई मात्र वैद्यको खाँचो पर्छ। म धर्मीहरूलाई होइन तर पापीहरूलाई बोलाउन आएको हुँ। यूहन्नाका चेलाहरू र फरिसीहरू उपवास बसिरहेका थिए। केही मानिसहरू आए र उहाँलाई भने, यूहन्नाका चेलाहरू र फरिसीका चेलाहरू उपवास बस्छन् तर तपाईँका चेलाहरू किन उपवास बस्दैनन्। येशूले तिनीहरूलाई भन्नुभयो, के विवाहमा आएकाहरू दुलहा तिनीहरूका साथमा हुँदाहुँदै उपवास बस्छन् र दुलहा तिनीहरूसँग भएसम्म तिनीहरू उपवास बस्न सक्दैनन्। तर ती दिन आउनेछन् जब दुलहा तिनीहरूबाट टाढा लगिनेछ, त्यो दिन तिनीहरू उपवास बस्नेछन्। कसैले पनि पुरानो लुगालाई नयाँ कपडाको टालोले टाल्दैन, नत्र त त्यो टालोले लुगालाई फटाउँछ, अर्थात् पुरानोबाट नयाँ च्यातिएर जान्छ अनि त्यहाँ झन् नराम्रो दुलो हुन्छ। कसैले पनि नयाँ दागमध्ये पुरानो मद्दको मशकमा राख्दैन, नत्र त दागमध्यले मशकलाई फुटाउँछ अनि दागमध्य र मशक दुवै नष्ट हुन्छन्। तर मानिसहरूले नयाँ दागमध्य नयाँ मद्दको मशकमा राख्छन्। विश्राम दिनमा येशू अन्नको खेतहरू हुँदै जानुभयो र हिँड्दै गर्दा उहाँका चेलाहरूले अन्नका भाला टिप्न थाले अनि फरिसीहरूले उहाँलाई भने, हेर्नुहोस् तिनीहरूले विश्राम दिनमा किन अनुचित काम गरिरहेका छन्। उहाँले तिनीहरूलाई भन्नुभयो, दाऊद र तिनीसँग भएका मानिसहरू खाँचोमा परेका र भोकाएका बेला तिनले के गरे भन्ने कुरा के तिमीहरूले कहिल्यै पढेका छैनौ? अबियाथार प्रधान पुजारी हुँदा तिनी कसरी परमेश्वरको भवनभित्र पसेर उहाँको उपस्थितिको रोटी खाए? त्यो रोटी पुजारीहरू बाहेक अरू कसैले खानु अनुचित थियो, तर तिनले केही तिनीसँग हुनेहरूलाई पनि दिए। येशूले भन्नुभयो, विश्राम दिन मानव जातिको निम्ति बनाइएको थियो, मानव जाति विश्राम दिनको निम्ति बनाइएको होइन, यसकारण मानिसको पुत्र विश्राम दिनको पनि प्रभु हो। येशू फेरि सभाघरभित्र जानुभयो र त्यहाँ एकजना हात सुकेको मानिस थियो। उहाँले त्यसलाई विश्राम दिनमा निको पार्नुहुन्छ कि भनेर केही मानिसहरूले उहाँको सेवा गरे। तिनीहरूले उहाँलाई दोष लगाउन कुनै कारण खोजिरहेका थिए। येशूले हात सुकेको मानिसलाई भन्नुभयो, उठ र यहाँ सबैको माझमा खडा हो। तब उहाँले मानिसहरूलाई भन्नुभयो, विश्राम दिनमा असल गर्नु वा हानि गर्नु जीवन बचाउनु वा मार्नु कुन उचित हुन्छ? तर उनीहरू चुप लागे। तिनीहरूका कठोर हृदयको कारण दुखित हुँदै उहाँले रिसाएर वरिपरि तिनीहरूतिर हेर्नुभयो र त्यस मानिसलाई भन्नुभयो, तिम्रो हात पसार। त्यसले हात पसार्यो र त्यसको हात पुरा निको भयो। तुरुन्तै फरिसीहरू बाहिर गए र उहाँलाई मार्न हेरोदियाहरूसँग उहाँको विरुद्धमा षड्यन्त्र रचे। यीशु आफ्ना चेलाहरूसँग समुद्रतिर जानुभयो र मानिसहरूको एउटा ठूलो भेट गालिलबाट पछ्याउँदै आयो। जब तिनीहरूले उहाँले गरिरहनुभएका सबै कुरा सुने, तब यहुदिया, एरुसलेम, एडुमिया, एर्दन पारीका क्षेत्रहरू अनि टुरोस र सिदोन वरिपरिबाट धेरै मानिसहरू उहाँ कहाँ आए। भिडको कारण मानिसहरूले उहाँलाई नमिचुन् भनेर यीशुले आफ्ना चेलाहरूलाई आफ्नो अघि एउटा सानो ढुङ्गा तयार गर्न लगाउनुभयो। उहाँले धेरैलाई निको पार्नुभयो। त्यसैले कष्टमा परेकाहरू सबैले उहाँलाई छुन उहाँको अगाडि ठेलमठेला गर्दै थिए। जब अशुद्ध आत्माहरूले उहाँलाई देख्थे, उहाँको सामु ढल्थे र चिच्याउँदै भन्थे, तपाईँ परमेश्वरका पुत्र हुनुहुन्छ। उहाँलाई नचिनाउन उहाँले तिनीहरूलाई कडा आज्ञा दिनुभयो। उहाँ डाँडामाथि जानुभयो र उहाँले चाहनुभएकाहरूलाई बोलाउनुभयो, अनि तिनीहरू उहाँ कहाँ आए। आफूसँग रहनलाई र प्रचार गर्न पठाउनलाई उहाँले 12 जनालाई नियुक्त गर्नुभयो। तिनीहरूलाई भूतहरू निकाल्ने अधिकार दिनुभयो। उहाँले नियुक्त गर्नुभएका 12 जना यी हुन्: सिमोन, जसलाई उहाँले पत्रुस नाउँ दिनुभयो, जब्दियाका छोरा याकुब र याकुबका भाइ युहन्ना, जसलाई उहाँले बोअन गेर्ज अर्थात् गर्जनका छोराहरू नाउँ दिनुभयो, अनि अन्द्रियास, फिलिप, बार्थालोमाई, मत्ती, थोमा, अल्फायसका छोरा याकुब, थेदियस, सिमोन कनानी, अनि यहुदा इस्करियोत, जसले उहाँलाई धोका दिने थियो। त्यसपछि उहाँ घर जानुभयो र फेरि यति धेरै भिड जम्मा भयो कि उहाँले खानसम्म पनि पाउनु भएन। जब उहाँको परिवारले यसबारे सुन्यो, तिनीहरू उहाँलाई समातेर लैजान गए, किनकि तिनीहरूले भने त्यसको दिमाग बिग्रेको छ। यरुसलेमबाट आएका शास्त्रीहरूले भने त्यसलाई बालजिबुल लागेको छ र त्यसले भूतात्माहरूको शासकहरूद्वारा भूतहरू निकाल्छ। यीशुले तिनीहरूलाई आफू कहाँ बोलाउनु भयो र तिनीहरूलाई दृष्टान्तहरूमा भन्नुभयो, शैतानले शैतानलाई कसरी निकाल्न सक्छ? यदि राज्य आफैमा विभाजित हुन्छ भने त्यो राज्य टिक्न सक्दैन। यदि घर आफैमा विभाजित हुन्छ भने त्यो घर टिक्न सक्दैन। यदि शैतान आफ्नै विरुद्धमा खडा भएको छ भने त्यो टिक्न सक्दैन। तर त्यसको अन्त आएको छ। तर कसैले पनि बलियो व्यक्तिलाई पहिले नबाँधेसम्म उसको घरमा छिरेर उसका सामानहरू चोर्न सक्दैन। त्यो बलियो व्यक्तिलाई बाँधेपछि त्यसले घरका सामानहरू लुट्छ। साँच्चै म तिमीहरूलाई भन्दछु, मानिसहरूका सबै पाप क्षमा गरिनेछन्, तिनीहरूले गरेका सबै ईश्वर निन्दा पनि क्षमा गरिनेछन्, तर पवित्र आत्माको विरुद्धमा निन्दा गर्नेलाई कहिल्यै क्षमा हुने छैन, तर त्यो अनन्त पापको दोषी हुन्छ। यीशुले यसो भन्नुभयो किनकि तिनीहरूले यसो भनिरहेका थिए, त्योसँग अशुद्ध आत्मा छ। उहाँकी आमा र उहाँका भाइहरू आए र बाहिर उभिए अनि उहाँलाई बोलाउन पठाए। भिड उहाँको वरिपरि बसिरहेको थियो र तिनीहरूले उहाँलाई भने, तपाईँका आमा र भाइहरू बाहिर छन् अनि उनीहरूले तपाईँलाई खोजिरहेका छन्। उहाँले तिनीहरूलाई जवाफ दिनुभयो, मेरा आमा र भाइहरू को हुन्? उहाँले उहाँका वरिपरि गोलाकारमा बसिरहेकाहरूलाई हेर्नुभयो र भन्नुभयो, हेर, मेरी आमा र मेरा भाइहरू यहाँ छन्। जसले परमेश्वरको इच्छालाई पालन गर्छ त्यो मानिस नै मेरो भाइ, मेरी बहिनी र मेरी आमा हुन्। फेरि यीशु समुद्रको छेउमा सिकाउन थाल्नुभयो अनि एउटा धेरै ठूलो भिड उहाँको वरिपरि भेला भयो। त्यसैले उहाँ समुद्रमा भएको एउटा डुङ्गामा चढ्नुभयो र त्यहाँ बस्नुभयो। सबै भिड पानीको छेउपाखामा थिए। यीशुले तिनीहरूलाई धेरै कुरा दृष्टान्तहरूमा सिकाउनु भयो र सिकाउँदै गर्दा उहाँले तिनीहरूलाई भन्नुभयो, सुन, एकजना बिउ छर्ने मान्छे बिउ छर्न निस्कियो। जसै उनले छरे, केही बिउहरू बाटोतिर परे अनि चराहरू आएर ती बिउहरू खाइदिए। अरू बिउहरू ढुङ्गेरी जमिनमा परे जहाँ धेरै माटो थिएन, ती तुरुन्तै उम्रे किनकि त्यहाँ माटो गहिरो थिएन। तर जब चर्को घाम लाग्यो ती डढे, तिनका जरा नभएको कारण ती सुकिहाले। अरू बिउहरू काँडाको झाङमा परे, ती काँडाका बोटहरू बढेर आए र बिरुवाहरूलाई निसासिए अनि तिनीहरूले कुनै अन्न फलाएनन्। अरू बिउहरू असल जमिनमा परे र ती उम्रँदै र हुर्कँदै गरेर अन्न फलाए, केहीले 30 गुणा, केहीले 60 गुणा र केहीले 100 गुणा अन्न फलाए। अनि उहाँले भन्नुभयो, जसको सुन्ने कान छ त्यसले सुनोस्। यीशु एक्लै हुनुहुँदा 12 जना चेलाहरूसँगै उहाँका वरिपरि भएका मानिसहरूले ती दृष्टान्तहरूको बारेमा उहाँलाई सोधे। उहाँले तिनीहरूलाई भन्नुभयो, तिमीहरूलाई परमेश्वरको राज्यको रहस्य दिइएको छ, तर बाहिरकाहरूलाई हरेक कुरा दृष्टान्तहरूमा दिइएको छ। त्यसैले तिनीहरू हेर्न त हेर्छन् तर देख्दैनन्, सुन्न त सुन्छन् तर बुझ्दैनन्। नत्रता तिनीहरू फर्कने थिए र परमेश्वरले तिनीहरूलाई क्षमा गर्नुहुने थियो। अनि उहाँले तिनीहरूलाई भन्नुभयो कि तिमीहरूले यो दृष्टान्त बुझ्दैनौ, त्यसो भए तिमीहरूले अरू दृष्टान्तहरू कसरी बुझ्नेछौ? बिउ छर्नेले वचन छर्छ, वचन छर्दा बाटोतिर परेका केही बिउ यिनै हुन्। जब तिनीहरूले वचन सुन्छन् तुरुन्तै शैतान आउँछ र तिनीहरूमा छरिएका वचन खोसेर लैजान्छ। ढुङ्गेनी जमिनमा छरिएका केही बिउ चाहिँ यिनै हुन्। जब तिनीहरूले वचन सुन्छन् तिनीहरूले यसलाई तुरुन्तै आनन्दसाथ ग्रहण गर्छन्। तिनीहरूको आफ्नो कुनै जरा हुँदैन तर केही समयसम्म मात्र टिक्छन्। वचनको कारणले सङ्कष्ट वा सतावट आउँदा तिनीहरूले तुरुन्तै ठेस खान्छन्। अरूहरू चाहिँ ती हुन् जो काँडाको झाङमा माझमा छरिएका छन्। तिनीहरूले वचन सुन्छन् तर संसारको फिक्री, धन सम्पत्तिको प्रलोभन र अन्य कुराहरूको लालसा प्रवेश गरेर वचनलाई निसासिदिन्छन् र त्यो फलदायी हुँदैन। असल जमिनमा छरिएका बिउहरू चाहिँ तिनै हुन्। तिनीहरूले वचन सुन्छन् र यसलाई ग्रहण गर्छन्। अनि छरेको भन्दा केहीले 30 गुणा, केहीले 60 गुणा र केहीले 100 गुणा बढी फल फलाउँछन्। यसोले तिनीहरूलाई भन्नुभयो कि तिमीहरूले बत्तीलाई डालोमुनि अथवा खाटमुनि राख्न घरभित्र ल्याउँछौ, तिमीहरूले यसलाई सामदानमाथि राख्दैनौ र किनभने कुनै पनि कुरा लुकाइएको छैन जुन थाहा हुने छैन र खुलस्त नै नहुने कुनै पनि गोप्य कुरा छैन। यदि कसैको सुन्ने कान छ भने त्यसले सुनोस्। उहाँले तिनीहरूलाई भन्नुभयो तिमीहरूले जे सुन्छौ त्यसमा ध्यान देऊ, किनभने जुन नापले तिमीहरू दिन्छौ त्यही नापले तिमीहरूले पाउनेछौ र अझ बढी पाउनेछौ। किनभने जोसँग छ त्यसलाई अझ धेरै दिइनेछ र जोसँग छैन त्यससँग भएको पनि त्यसबाट खोसिनेछ। यसुले भन्नुभयो परमेश्वरको राज्य जमिनमा बिउ छर्ने मानिस जस्तो हो। रात दिन ऊ सुते पनि उठे पनि त्यो बिउ उम्रन्छ र बढ्छ, तर त्यो कसरी हुन्छ सो उसलाई थाहा हुँदैन। जमिन आफैले अन्न फलाउँछ, पहिला टुसा पलाउँछ, त्यसपछि बाला लाग्छ अनि बालामा अन्न पाक्छ। जब अन्न पाक्छ तुरुन्तै उसले त्यसलाई हँसियाले काट्छ, किनभने कटनीको समय आएको छ। उहाँले भन्नुभयो हामीले परमेश्वरको राज्यलाई केसँग तुलना गर्ने अथवा यसलाई व्याख्या गर्न कुन दृष्टान्त प्रयोग गर्न सकिन्छ? यो रायोको बिउ जस्तो हो, यसलाई छर्दा पृथ्वीका बिउहरूमध्ये यो सबैभन्दा सानो हुन्छ। तैपनि यसलाई छरेपछि यो बढ्छ र बगैँचाका सबै बोटभन्दा ठुलो हुन्छ। यसमा ठुला हाँगाहरू पलाउँछ, आकाशका चराहरूले त्यसको छारीमा गुड बनाउँछन्। यस्ता धेरै दृष्टान्तद्वारा तिनीहरूले बुझ्न सक्नेसम्म उहाँले तिनीहरूलाई वचन सुनाउनु भयो। अनि उहाँले दृष्टान्त बिना केही बताउनु भएन, तर गुप्तमा हुनुहुँदा उहाँले आफ्ना चेलाहरूलाई सबै कुरा व्याख्या गरिदिनु भयो। त्यो दिन जब साँझ पर्यो उहाँले तिनीहरूलाई भन्नुभयो तालको पारिपट्टि जाउँ। त्यसैले तिनीहरूले यसुलाई साथैमा लिएर त्यो भिडलाई छोडिराखेर गए, किनकि उहाँ पहिले नै डुङ्गामा हुनुहुन्थ्यो। उहाँको साथमा अरू डुङ्गाहरू पनि थिए। त्यहाँ प्रचण्ड आँधीबेहरी चल्न थाल्यो र छालहरू डुङ्गामा पस्न लागे अनि डुङ्गा पानीले भरिन लाग्यो। तर यसो डुङ्गाको पछिल्लो भागमा सिरानी लगाएर निदाउनु भएको थियो। तिनीहरूले उहाँलाई यसो भन्दै बिउझाए, गुरुज्यू हामी मर्न लागिसक्दा पनि तपाईँलाई वास्ता छैन? अनि उहाँ बिउजनु भयो र बतासलाई हप्काउनु भयो अनि समुद्रलाई भन्नुभयो शान्त हो र रोकिजा। अनि बतास चल्न रोकियो अनि त्यहाँ पुरै शान्ति छायो। उहाँले तिनीहरूलाई भन्नुभयो तिमीहरू किन डराउँछौ, के तिमीहरूसँग अझै विश्वास छैन? तिनीहरू साह्रै डराए र एकले अर्कालाई भने उहाँ को हुनुहुन्छ? बतास र समुद्रले पनि उहाँको आज्ञा मान्छन्। उहाँहरू समुद्रको पारिपट्टि गेरासेनसको इलाकामा आउनुभयो। जब येशु डुङ्गाबाट ओर्लदै हुनुहुन्थ्यो अशुद्ध आत्मा लागेको एकजना मानिस चिहानबाट उहाँ कहाँ आयो। त्यो मानिस चिहानहरूमा बस्थ्यो, कसैले पनि त्यसलाई रोक्न सकेको थिएन। त्यसलाई साङ्लाले बाँधेर राख्न पनि सकेको थिएन। त्यसलाई धेरै पटक साङ्लाले बाँधेको र ठिङ्गुरो लगाएर राखिएको थियो। त्यसले साङ्लाहरू चुडाल्थ्यो र ठिङ्गुराहरू तोडिदिन्थ्यो। त्यसलाई बसमा राख्ने सामर्थ्य कसैमा थिएन। हरेक दिन र रात चिहानहरूमा र डाँडाहरूमा त्यो चिच्याउँथ्यो र डुङ्गाहरूले आफैलाई काटेर चोट पार्थ्यो। जब त्यसले येशूलाई टाढैबाट देख्यो त्यो दौडेर उहाँ कहाँ गयो अनि उहाँको अघि घोप्टो पर्यो। त्यसले ठूलो स्वरमा कराएर भन्यो, हे येशु सर्वोच्च परमेश्वरका पुत्र, मेरो तपाईँसँग के सरोकार? म परमेश्वरको नाउँमा बिन्ती गर्छु, मलाई नसताउनुहोस्। किनभने येशूले त्यसलाई भनिरहनु भएको थियो, त अशुद्ध आत्मा, त्यो मानिसबाट बाहिर निस्की आइजा। उहाँले त्यसलाई सोध्नुभयो, तेरो नाम के हो? त्यसले उहाँलाई भन्यो, मेरो नाम फौजो, किनकि हामी धेरै छौँ। त्यसले उहाँलाई त्यस क्षेत्रबाट बाहिर नपठाउन बारम्बार विन्ती गर्यो। त्यहाँ सुँगुरको एउटा ठूलो बथान डाँडामा चरिरहेको थियो। अनि तिनीहरूले यसो भन्दै उहाँसँग विन्ती गरे, हामीलाई ती सुँगुरहरूभित्र पठाउनुहोस्, हामीलाई तिनीहरूमा पस्न दिनुहोस्। उहाँले तिनीहरूलाई अनुमति दिनुभयो। अशुद्ध आत्माहरू निस्किए र सुँगुरहरूभित्र पसे। ती लगभग 2000 सुँगुरको बथान भिरालो डाँडाबाट समुद्रभित्र हुर्रिए अनि समुद्रमा डुबेर मरे। अनि सुँगुरहरू चराइरहेका मानिसहरू दौडेर गए र तिनीहरूले त्यहाँ घटेको घटनाबारे सहर र गाउँघरतिर बताए। अनि के भएको रहेछ भने हेर्न धेरै मानिसहरू गए। जब तिनीहरू यसु कहाँ आए, तिनीहरूले भूत लागेको मानिस जससँग भूतहरूको फौज नै थियो त्यसलाई लुगा लगाएर दिमाग ठिक भई बसिरहेको देखे र तिनीहरू डराए। भूत लागेको मानिसलाई के भएको थियो भने देख्नेहरूले त्यसलाई र सुँगुरहरूको बारेमा भएको कुरा मानिसहरूलाई बताए। अनि तिनीहरूले येसुलाई तिनीहरूको इलाका छोडेर त्यहाँबाट जान अनुरोध गरे। जब येसु डुङ्गामा चढ्दै हुनुहुन्थ्यो, त्यो भूत लागेको मानिसले त्यो पनि उहाँसँगै जान उहाँलाई विन्ती गर्यो। येसुले त्यसलाई आफूसँग आउन अनुमति दिनुभएन, तर उहाँले भन्नुभयो, तिम्रो घर र जाति कहाँ जाऊ, र प्रभुले तिम्रो निम्ति के गर्नुभयो र कस्तो कृपा गर्नुभयो सो उनीहरूलाई भन। त्यसैले त्यो मानिस गयो र डेकापोलिसमा येसुले त्यसको निम्ति गर्नुभएका महान कुराहरू बताउन थाल्यो। अनि तिनीहरू सबै छक्क परे। येसु फेरि डुङ्गा चढेर पारिपट्टि पुग्नुभयो र उहाँ समुद्रको छेउमा हुनुहुँदा उहाँको वरिपरि एउटा ठूलो भिड भेला भयो। सभा घरका आइरस नाउँ गरेका एकजना अगुवा त्यहाँ आए। येसुलाई देखेर उनी उहाँको पाउमा परे। उनले यसो भन्दै बारम्बार उहाँलाई विन्ती गरे, मेरी सानी छोरी मृत्युको मुखमा परेकी छिन्, म तपाईँलाई विन्ती गर्छु, आएर तिनीमाथि हात राखिदिनुहोस् र तिनी निको हुन् र बाँचुन्। त्यसैले येसु तिनीसँग जानुभयो। ठूलो भिडले उहाँलाई पछ्यायो अनि तिनीहरूले उहाँको वरिपरि ठेलमठेल गरे। त्यहाँ 12 वर्षदेखि रगत बग्ने रोग लागेकी एकजना स्त्री थिइन्। तिनले धेरै डाक्टरहरू कहाँ गएर धेरै दुःख कष्ट भोगेकी थिइन् र आफ्नो सबै सम्पत्ति औषधि उपचारमा खर्च गरिसकेकी थिइन्। तर रोग निको हुनुको साटो तिनी झन खराब हालतमा पुगेकी थिइन्। तिनले येसुको बारेमा सुनेकी थिइन्। त्यसैले उहाँ भिडमा हिँडिरहनु भएको बेला तिनी उहाँको पछाडि आइन् अनि उहाँको वस्त्र छोइन्। किनकि तिनले भनिन्, यदि मैले उहाँको वस्त्र मात्र छोयो भने पनि म निको हुनेछु। जब तिनले उहाँलाई छोइन्, रगत बग्न रोकियो अनि तिनले आफ्नो कष्टबाट आफू निको भएकी महसुस गरिन्। येसुले आफूबाट शक्ति निस्केर गएको तुरन्तै थाहा पाउनुभयो अनि उहाँ भिडतिर फर्केर भन्नुभयो, कसले मेरो वस्त्र छोयो? उहाँका चेलाहरूले उहाँलाई भने, तपाईँको वरिपरि ठेलमठेल गरेको भिडलाई देख्नुहुन्छ अनि तपाईँ भन्नुहुन्छ मलाई कसले छोयो। तर येसुले यो कसले गरेको थियो थाहा पाउन वरिपरि हेर्नुभयो। ती स्त्रीले आफूलाई के भएको थियो भन्ने कुरा थाहा पाइन् र त्यसैले तिनी डरले काँप्दै आइन्। तिनी उहाँको सामु घोप्टो परिन् र सबै सत्य कुरा उहाँलाई बताइन्। उहाँले तिनलाई भन्नुभयो, छोरी, तिम्रो विश्वासले तिमीलाई निको पारेको छ, शान्तिसँग जाऊ र तिम्रो रोगबाट निको हो। उहाँ बोल्दै गर्नुहुँदा सभाघरका अगुवाको घरबाट केही मानिसहरू यसो भन्दै आए, तपाईँकी छोरी मरिसकिन्, अब गुरुजीलाई किन दुःख दिने? तर जब येसुले तिनीहरूले भनेको कुरा सुन्नुभयो, उहाँले सभाघरका अगुवालाई भन्नुभयो, नडराऊ, विश्वास मात्र गर। उहाँले पत्रुस, याकुब अनि याकुबका भाइ योहन्नालाई बाहेक अरू कसैलाई पनि उहाँसँग जान अनुमति दिनुभएन। उहाँहरू सभाघरका अगुवाको घरमा जानुभयो अनि उहाँले खैला पैला र रोइरहेको र ठूलो स्वरले विलाप गरिरहेको देख्नुभयो। जब उहाँ घरभित्र पस्नुभयो, उहाँले तिनीहरूलाई भन्नुभयो, तिमीहरू किन दुखित हुन्छौ र रुन्छौ? बालिका मरेकी छैनन् तर सुतिरहेकी छिन्। उहाँको कुरामा तिनीहरू हाँसे, तर उहाँले ती सबैलाई बाहिर निकाल्नुभयो अनि बालिकाका बाबु र आमा र उहाँसँग आएकाहरूलाई लिएर ती बालिका भएको ठाउँमा आउनुभयो। उहाँले बालिकाको हात समातेर तिनलाई भन्नुभयो, तालिता कुमी, जसको अर्थ हुन्छ सानी नानी, म तिमीलाई भन्दछु उठ। तुरन्तै बालिका उठिन् अनि हिँडिन्। तिनी 12 वर्षकी थिइन् अनि तिनीहरू अत्यन्तै आश्चर्यचकित भए। उहाँले त्यसबारेमा कसैलाई थाहा नदिन कडा आज्ञा दिनुभयो अनि उहाँले ती बालिकालाई केही खानेकुरा दिनु भनी तिनीहरूलाई भन्नुभयो। येसु त्यहाँबाट जानुभयो र आफ्नै नगरमा आउनुभयो अनि चेलाहरूले उहाँलाई पछ्याए। जब विश्राम दिन आयो, उहाँले सभाघरमा सिकाउनु भयो। उहाँको शिक्षा सुन्ने धेरैजना छक्क परे। तिनीहरूले भने, यिनले यी शिक्षाहरू कहाँबाट पाए? यिनलाई दिइएको बुद्धि कस्तो रहेछ? यिनका हातले गरेका यी अचम्मका कामहरू कस्ता हुन्? के यिनी सिकर्मी होइनन् र? के यिनी मरियमका छोरा अनि याकुब योसेफ यहुदा र सिमोनका दाजु होइनन् र? के यिनका बहिनीहरू हामीसित छैनन् र? अनि तिनीहरू येशुदेखि क्रुद्ध भए। येशुले तिनीहरूलाई भन्नुभयो, अगमवक्तालाई आफ्नै जन्मस्थल, आफ्नै नातेदार र आफ्नै घर परिवारमा बाहेक अन्त कहीँ अनादर गरिँदैन। केही बिरामी मानिसहरूमाथि हात राखेर निको बनाउनु बाहेक त्यहाँ उहाँले कुनै शक्तिशाली कामहरू गर्न सक्नु भएन। तिनीहरूको अविश्वासले उहाँलाई अचम्मित तुल्यायो अनि उहाँ गाउँहरूभरि शिक्षा दिँदै हिँड्नुभयो। उहाँले 12 जनालाई आफू कहाँ बोलाउनुभयो र 2-2 जना गरी तिनीहरूलाई पठाउन थाल्नुभयो अनि उहाँले तिनीहरूलाई अशुद्ध आत्माहरूमाथि अधिकार दिनुभयो। उहाँले तिनीहरूलाई यस्तो आज्ञा दिनुभयो, यात्रामा एउटा लौरो बाहेक रोटी थैली र पटुकामा पैसा नबोक, जुत्ता लगाओ तर फाल्तु दौरा नबोक। उहाँले तिनीहरूलाई भन्नुभयो, जब तिमीहरू कुनै घरमा पस्छौ त्यो ठाउँ नछोडेसम्म त्यहीँ बस। यदि कुनै ठाउँमा तिमीहरूको स्वागत भएन वा त्यहाँका मानिसहरूले तिमीहरूको कुरा सुनेनन् भने त्यो ठाउँ छोड र तिनीहरूको विरुद्ध गवाहीको रूपमा तिमीहरूका पैतलाको धुलो टकटकाइदियो। तिनीहरू त्यहाँबाट निस्केर गए अनि मानिसहरू आफ्नो पापबाट फर्केर आउनुपर्छ भनी घोषणा गरे। तिनीहरूले धेरै भूतहरू निकाले, धेरै बिरामीहरूलाई तेलले अभिषेक गरेर निको पारे। हेरोद राजाले यो सुने, किनभने येशूको नाउँ प्रसिद्ध भएको थियो। केहीले भनिरहेका थिए, बप्तिस्मा दिने योहन्ना मृत्युबाट जीवित भई उठेका छन्, त्यसैले यी आश्चर्य कर्महरू यिनीद्वारा हुँदैछन्। अरूहरूले भने, यिनी एलिया हुन्। अझ अरूहरूले भने, यिनी प्राचीन समयका अगमवक्ताहरूमध्ये एक हुन्। तर जब हेरोदले यो सुने, तिनले भने, योहन्ना जसको मैले टाउको काट्न लगाएको थिएँ तिनी जीवित भई उठेछन्। हेरोदले आफ्नो भाइकी पत्नी हेरोदियासको कारण योहन्नालाई समाति उनलाई बाँधेर झ्यालखानामा हालेका थिए, किनभने हेरोदले हेरोदियासलाई विवाह गरेका थिए। योहन्नाले हेरोदलाई भनेका थिए, आफ्नो भाइकी पत्नीलाई विवाह गर्न तपाईँको लागि न्यायसङ्गत छैन। तर हेरोदियासले वैरभाव राखेकी थिइन् र तिनलाई मार्न चाहन्थिन् तर सकेकी थिएनन्, किनभने हेरोद योहन्नासित डराउँथे। तिनी धर्मी र पवित्र जन थिए भन्ने तिनलाई थाहा थियो अनि हेरोदले उनलाई सुरक्षित राखे। तिनको प्रचार सुन्दा हेरोद अशान्त हुन्थे तरै पनि खुसीसाथ सुन्थे। त्यसपछि एउटा उपयुक्त मौका मिल्यो। हेरोदले तिनको जन्मदिनमा आफ्ना बारदारहरू, कप्तानहरू र गालिलका अगुवाहरूलाई भोज दिए। हेरोदियासकी छोरी आफै आइन् र तिनीहरूको लागि नाचिन् अनि तिनले हेरोद र उनका पाहुनाहरूलाई प्रसन्न तुल्याइन्। राजाले ठिटलाई भने, तिमीलाई जे इच्छा लाग्छ सो माग, म तिमीलाई दिनेछु। तिनले शपथ खाएर भने, तिमीले मसित जे माग्छौ म तिमीलाई मेरो राज्यको आधा भागसम्म पनि दिनेछु। तिनी बाहिर निस्किन् र आफ्नी आमालाई भनिन्, म उहाँसित के मागौँ? हेरोदियसले भनिन्, बप्तिस्मा दिने योहन्नाको शिर। तिनी तुरुन्तै राजा कहाँ आइन् र यसो भन्दै मागिन्, मलाई झट्टै बप्तिस्मा दिने योहन्नाको शिर थालीमा दिनुहोस् भन्ने म चाहन्छु। राजा निकै दुखित भए तर आफ्ना पाहुनाहरू र शपथको कारण राजाले तिनको बिन्ती इन्कार गर्न सकेनन्। त्यसैले राजाले आफ्ना रक्षकहरूमध्ये एकजना सिपाहीलाई योहन्नाको शिर ल्याउने आदेश दिएर पठाए। सिपाही गएर झ्यालखानामा उनको टाउको काटे। सिपाहीले थालमा उनको टाउको ल्याए र ती ठिटीलाई दिए र ती ठिटीले आफ्नी आमालाई दिइन्। त्यो सुनेर योहन्नाका चेलाहरू आए र उनको शव लगेर चिहानमा राखे। प्रेरितहरू येशूको वरिपरि भेला भए र तिनीहरूले गरेका र सिकाएका सबै कुराबारे उहाँलाई बताए। उहाँले तिनीहरूलाई भन्नुभयो, तिमीहरू आफै एकान्त स्थानमा आओ र केही समय आराम गर, किनभने धेरैजना आउने र जाने गरिरहेका थिए र तिनीहरूसँग खाने समय पनि थिएन। त्यसैले उहाँहरू ढुङ्गा चढेर एकान्त स्थानतिर जानुभयो। धेरै मानिसहरूले उहाँहरू गइरहेको देखे अनि उहाँहरूलाई चिने। तिनीहरू सबै सहरहरूबाट दौडेर उहाँहरूभन्दा अघि नै त्यस ठाउँमा पुगे। जब उहाँहरू समुद्र किनारमा आउनुभयो, उहाँले ठूलो भेट देख्नुभयो र तिनीहरूलाई टिठ्याउनु भयो, किनकि उनीहरू गोठाला बिनाका भेटाहरू जस्तै थिए। त्यसैले उहाँले तिनीहरूलाई धेरै कुरा सिकाउन थाल्नुभयो। जब दिन ढल्किसक्यो, उहाँका चेलाहरू उहाँ कहाँ आएर भने, यो उधाड स्थान हो र दिन ढल्किसकेको छ, उनीहरूलाई बिदा गरिदिनुहोस् ताकि उनीहरू वरिपरिका ठाउँहरूमा र गाउँहरूतिर गएर आआफ्ना निम्ति केही खानेकुराहरू किन्न सकुन्। तर उहाँले तिनीहरूलाई जवाफ दिनुभयो, तिमीहरूले नै उनीहरूलाई केही खान देऊ। तिनीहरूले उहाँलाई भने, के हामी 200 दिनार बराबरको रोटी किन्न जाउँ र उनीहरूलाई खान देऊ? उहाँले तिनीहरूलाई भन्नुभयो, तिमीहरूसँग कतिवटा रोटी छन्, जाओ र हेर। जब तिनीहरूले पत्ता लगाए, तिनीहरूले भने, 5 रोटी र 2 माछा छन्। उहाँले सबै मानिसलाई हरियो घाँसमाथि समूह समूहमा मिलेर बस्ने आज्ञा गर्नुभयो। उनीहरू 150 समूह समूहमा बसे। उहाँले 5 रोटी र 2 माछा लिनुभयो। माथि स्वर्गतिर हेर्दै उहाँले धन्यवाद दिनुभयो र रोटी भाँच्नुभयो अनि भिडलाई बाँडिदिन चेलाहरूलाई दिनुभयो अनि उहाँले 2 माछा पनि सबैजनालाई बाँडिदिनुभयो। तिनीहरू सबैले खाए र तृप्त भए। तिनीहरूले 12 डालाभरि रोटीका टुक्राहरू बटुले र माछाका टुक्राहरू पनि बटुले। त्यहाँ रोटी खानेहरू 5,000 जना थिए। यसो आफैले भेटलाई बिदा गरुन्जेल आफ्ना चेलाहरूलाई तुरुन्तै ढुङ्गामा चढेर उहाँभन्दा अघि पारीपट्टि बेतसेदातिर जान लगाउनु भयो। तिनीहरूलाई बिदा गरिसक्नु भएपछि उहाँ डाँडातिर प्रार्थना गर्न जानुभयो। साँझ पर्यो र अब ढुङ्गा समुद्रको बिचमा थियो र उहाँ जमिनमा एक्लै हुनुहुन्थ्यो। तिनीहरूलाई ढुङ्गा खियाउन गाह्रो भएको उहाँले देख्नुभयो, किनभने बतास उनीहरूको विपरीत दिशाबाट आइरहेको थियो। बिहान 3 बजेतिर समुद्रमाथि हिँडेर उहाँ तिनीहरू कहाँ आउनुभयो र तिनीहरूलाई उछिन्न चाहनुभयो। तर जब तिनीहरूले उहाँलाई समुद्रमाथि हिँडिरहनु भएको देखे, उहाँ भूत हुनुहुन्थ्यो भनेर तिनीहरू चिच्याए, किनभने तिनीहरूले उहाँलाई देखे र भयभीत भए। अनि तुरुन्तै उहाँ तिनीहरूसँग बोल्नुभयो र तिनीहरूलाई भन्नुभयो, ढाडस गर, मै हुँ, नडर आओ। उहाँ तिनीहरूसँगै ढुङ्गामा चढ्नुभयो र बतास चल्न छोड्यो। तिनीहरू पूर्ण रूपमा अचम्मित भए, किनभने तिनीहरूले रोटीको बारेमा बुझेका थिएनन्। बरु तिनीहरूका हृदय कठोर पारिएको थियो। जब उहाँहरूले समुद्र पार गर्नुभयो, उहाँहरू गणेशरेतको भूमिमा आइपुग्नुभयो अनि ढुङ्गालाई त्यहीँ अड्याउनु भयो। जब उहाँहरू ढुङ्गाबाट ओर्नु भयो, मानिसहरूले उहाँलाई तुरुन्तै चिने। तिनीहरू वरपरका सबै क्षेत्रमा दगुरी गए र उहाँ जहाँ जहाँ हुनुहुन्छ भनी सुने। त्यहाँ त्यहाँ तिनीहरूले बिरामीहरूलाई ओछ्यानसँगै उहाँ कहाँ ल्याउन थाले। जहाँ जहाँ उहाँ गाउँहरूमा, सहरहरूमा वा ग्रामीण ठाउँहरू भएर जानुहुन्थ्यो, उनीहरूले बिरामीहरूलाई बजारहरूमा राख्थे र उनीहरूले उहाँको वस्त्रको एक छेउ मात्र छुन पाऊँ भनी उहाँलाई विन्ती गरे र जतिले छोए तिनीहरू सबै निको भए। यरुसलेमबाट आएका फरिसीहरू र केही शास्त्रीहरू उहाँको वरिपरि भेला भए। तिनीहरूले उहाँका चेलाहरूले अशुद्ध अर्थात् नधोएका हातले खाएको देखे। फरिसीहरू र सबै यहुदीहरू आफ्ना हात राम्ररी नधोउन्जेल केही खाँदैनन्। तिनीहरू आफ्ना पुर्खाहरूको परम्परामा लागिपर्छन्। जब फरिसीहरू बजारबाट आउँछन्, तिनीहरू आफै ननुहाइकन केही खाँदैनन्। कचौरा भाँडाहरू, काँसाका भाँडाहरू र खानालाई बस्ने ठाउँहरू धुने लगायत धेरै नियम तिनीहरू कडाइका साथ पालन गर्छन्। फरिसी र शास्त्रीहरूले यीशुलाई सोधे, तपाईँका चेलाहरू किन पुर्खाहरूको परम्परा अनुसार चल्दैनन्? किनकि तिनीहरूले आफ्ना हात नधोई भोजन गर्छन्। तर उहाँले तिनीहरूलाई भन्नुभयो, यसैले तिमी पाखण्डीहरूको विषयमा ठिकै अगमबाणी गरेर यीशु लेखे, यी मानिसहरूले आफ्ना ओठले मलाई आदर गर्छन् तर तिनीहरूका हृदय मबाट टाढा छन्। तिनीहरू व्यर्थमा मेरो आराधना गर्दछन्, सिद्धान्तको रूपमा मानिसहरूका नियमहरू सिकाउँछन्। तिमीहरू परमेश्वरको आज्ञालाई त्याग्दछौ र मानिसहरूको परम्परालाई मान्दछौ। अनि उहाँले तिनीहरूलाई भन्नुभयो, तिमीहरूले आफ्नो परम्परा पालन गर्न परमेश्वरको आज्ञालाई सहजै इन्कार गर्दछौ, किनभने मूसाले भने, आफ्नो बुबा र आफ्नी आमाको आदर गर र जसले आफ्नो बुवा वा आमाको बारेमा खराब कुरा बोल्छ त्यो निश्चय नै मारिनेछ। तर तिमीहरू भन्छौ, यदि कुनै मानिसले आफ्नो बुवा वा आमालाई भन्छ, जे जति सहयोग तपाईँले मबाट प्राप्त गर्नुपर्ने थियो त्यो त कुर्बान हो, अर्थात् परमेश्वरलाई चढाएको भेटी हो, त्यसैले तिमीहरूले त्यसलाई आफ्नो बुवा वा आमाको निम्ति केही गर्न पर्दैन भनी भन्छौ। यसरी तिमीहरूले चल्दै आएको आफ्नो परम्परा मानेर परमेश्वरको वचनलाई रद्द तुलाएका छौ अनि तिमीहरू त्यस्तै धेरै कामहरू गर्छौ। उहाँले भिडलाई फेरि बोलाउनु भयो र तिनीहरूलाई भन्नुभयो, तिमीहरू सबैले मेरो कुरा सुन र बुझ। बाहिरबाट मानिस भित्र पसेर त्यसलाई नै अशुद्ध पार्न सक्ने त्यस्तो कुनै कुरा छैन। मानिसबाट बाहिर निस्कने कुराले नै त्यसलाई अशुद्ध पार्छ। कसैको सुन्ने कान छ भने त्यसले सुनोस्। जब यीशुले भिडहरूलाई छोडेर घरभित्र पस्नुभयो, उहाँका चेलाहरूले उहाँलाई त्यो दृष्टान्तको बारेमा सोधे। यीशुले भन्नुभयो, के तिमीहरू अझै अबुझ छौ? के तिमीहरूलाई थाहा छैन कि बाहिरबाट मानिस भित्र पस्ने कुराले त्यसलाई अशुद्ध पार्न सक्दैन? किनकि यो उसको हृदयमा जान सक्दैन, तर उसको पेटमा जान्छ र निस्केर शौचालयमा पुग्छ। यो भनाइद्वारा यीशुले सबै भोजनलाई शुद्ध तुल्याउनु भयो। उहाँले भन्नुभयो, मानिसको भित्रबाट जुन कुरा बाहिर निस्कन्छ त्यसले नै त्यसलाई अशुद्ध पार्छ, किनभने मानिसको भित्रबाट नै अर्थात् हृदयबाट नै दुष्ट विचारहरू, यौन, अनैतिकता, चोरी, हत्या, व्यभिचार, लोभ, दुष्टता, धोका, कामुकता, स्त्रीय निन्दा, घमण्ड, मूर्खता निस्कन्छन्। यी सबै खराबी भित्रबाट नै आउँछन् र यिनीहरूले नै मानिसलाई अशुद्ध पार्छन्। उहाँ त्यहाँबाट उठ्नुभयो र टुरुस र सिदोनको क्षेत्रतिर जानुभयो। उहाँ एउटा घरभित्र पस्नुभयो र उहाँ त्यहाँ हुनुहुन्छ भने कसैले थाहा नपाउन् भन्ने उहाँ चाहनुहुन्थ्यो। तैपनि उहाँ लुक्न सक्नु भएन। तर एउटी स्त्रीले उहाँको बारेमा सुनिन् र तुरन्तै त्यहाँ आएर उहाँको पाउमा घुप्टो परिन्। तिनकी सानी छोरीलाई अशुद्ध आत्मा लागेको थियो। तिनी सिरियाको फोनिसियामा जन्मेकी एक ग्रिक स्त्री थिइन्। तिनले आफ्नो छोरीबाट भूत निकालिदिनलाई उहाँसँग विन्ती गरिन्। उहाँले तिनलाई भन्नुभयो, छोराछोरीहरूलाई पहिले खुवाइयोस्, किनकि छोराछोरीहरूको रोटी लिएर कुकुरहरू कहाँ फालिदिनु उचित हुँदैन। तर तिनले उहाँलाई जवाफ दिइन्, हो प्रभु, तर कुकुरहरूले पनि टेबलमुनि झरेको छोराछोरीहरूका रोटीका टुक्राहरू खाँदछन्। उहाँले तिनलाई भन्नुभयो, तिमीले यसो भनेकी हुनाले तिमी घर जाऊ, तिम्री छोरीबाट भूत निस्केर गइसकेको छ। तिनी आफ्नो घर फर्केर गइन् र आफ्नै छोरी ओछ्यानमा पल्टिरहेकी पाइन् र भूत निस्केर गएको थियो। उहाँ फेरि टुरोसको क्षेत्रबाट निस्केर सिदोन हुँदै डेकापोलिस क्षेत्रको गालिल समुद्रतिर जानुभयो। मानिसहरूले सुन्न नसक्ने र बोल्न कठिनै भएको एकजना मानिसलाई उहाँ कहाँ ल्याए र तिनीहरूले त्यसमाथि हात राखिदिनु हुन उहाँलाई अनुरोध गरे। उहाँले त्यसलाई भिडबाट एकातिर एकान्तमा लैजानुभयो र त्यसको कानमा औँला हाल्नुभयो। त्यसपछि उहाँले थुकेर त्यसको जिब्रो छुनुभयो अनि उहाँले स्वर्गतिर हेरेर सुस्केर हाल्नुभयो र त्यसलाई भन्नुभयो, इफाता, जसको अर्थ हुन्छ खोलिजा। तुरुन्तै त्यसको कान खोलियो र त्यो देख्ने भयो अनि त्यसको जिब्रोको बन्धन फुक्यो र त्यसले प्रष्टसँग बोल्न सक्यो। उहाँले कसैलाई केही पनि नभन्नु भनी तिनीहरूलाई आज्ञा गर्नुभयो। तर उहाँले जति धेरै तिनीहरूलाई त्यस्तो आज्ञा दिनुभयो त्यति नै बढी तिनीहरूले यसबारे बताए। मानिसहरू अत्यन्तै आश्चर्यचकित भए र भने, उहाँले सबै कुरा असल गर्नुभएको छ। उहाँले बहिरालाई सुन्ने र गुङ्गोलाई बोल्ने पनि बनाउनुहुन्छ। ती दिनमा त्यहाँ फेरि एउटा ठूलो भिड भेला भयो र तिनीहरूसँग खानको लागि केही थिएन। यसुले आफ्ना चेलाहरूलाई बोलाउनु भयो र तिनीहरूलाई भन्नुभयो, म यो भिडलाई टिठ्याउँछु किनकि तिनीहरू मसँग निरन्तर 3 दिनसम्म रहेका छन् र तिनीहरूसँग कुनै खानेकुरा छैन। यदि मैले तिनीहरूलाई भोकै पठाएँ भने तिनीहरू बाटोमा मूर्छा पर्न सक्छन्। तिनीहरूमध्ये कोही धेरै टाढाबाट आएका छन्। उहाँका चेलाहरूले उहाँलाई जवाफ दिए, यस्तो निर्जन ठाउँमा यी मानिसहरूलाई तृप्त पार्न सक्ने पर्याप्त रोटी हामी कहाँ पाउन सक्छौँ? उहाँले तिनीहरूलाई सोध्नुभयो, तिमीहरूसँग कतिवटा रोटी छन्? तिनीहरूले भने, 7। उहाँले भिडलाई भुइँमा बस्नलाई आज्ञा गर्नुभयो। उहाँले ती 7 रोटी लिनुभयो र धन्यवाद दिनुभएपछि ती रोटी भाँच्नुभयो र मानिसहरूका अगाडि राखुन् भनी ती उहाँका चेलाहरूलाई दिनुभयो अनि चेलाहरूले ती भिडको अगाडि राखिदिए। तिनीहरूसँग थोरै ससाना माछा पनि थिए। त्यसको लागि धन्यवाद दिनुभएपछि उहाँले त्यो पनि बाँडिदिन चेलाहरूलाई आज्ञा गर्नुभयो। तिनीहरूले खाए र तृप्त भए अनि तिनीहरूले बाँकी रहेका टुक्रा टाक्री जम्मा गरेर 7 डाला भरे। त्यहाँ लगभग 4,000 पुरुषहरू थिए। यसुले तिनीहरूलाई पठाउनु भयो। त्यसपछि तुरुन्तै उहाँ चेलाहरूसँग डुङ्गामा चढ्नुभयो र दलमनुथाको क्षेत्रमा जानुभयो। तब फरिसीहरू आए र उहाँसँग वाद विवाद गर्न थाले। तिनीहरूले उहाँको परीक्षा गर्न उहाँसँग स्वर्गबाट एउटा चिन्ह मागे। उहाँले आत्मामा सुस्केर हाल्नुभयो र भन्नुभयो, यो पुस्ताले किन चिन्हको खोजी गर्छ? साँच्चै म तिमीहरूलाई भन्दछु, यो पुस्तालाई कुनै चिन्ह दिइने छैन। त्यसपछि उहाँले तिनीहरूलाई छोड्नुभयो, फेरि डुङ्गामा चढ्नुभयो र तालको पारिपट्टि जानुभयो। चेलाहरूले तिनीहरूसँग रोटी ल्याउन बिर्सेका थिए। तिनीहरूसँग डुङ्गामा एउटा भन्दा बढी रोटी थिएन। उहाँले तिनीहरूलाई यसो भनेर चेतावनी दिनुभयो, फरिसीहरू र हेरोदको खमिरदेखि सचेत रह र होसियार बस। चेलाहरूले एक आपसमा बहस गरे, हामीसँग रोटी नभएकोले उहाँले यसो भन्दै हुनुहुन्छ। यसुले यो कुरा थाहा पाउनुभयो र तिनीहरूलाई भन्नुभयो, तिमीहरूले रोटी नल्याएको विषयमा किन बहस गरिरहेका छौ? के तिमीहरू अझै महसुस गर्दैनौ? के तिमीहरू बुझ्दैनौ? तिमीहरूका हृदय यति बोधो भएका छन्? तिमीहरूसँग आँखा छन्, के तिमीहरू देख्दैनौ? तिमीहरूसँग कान छन्, के तिमीहरू सुन्दैनौ? के तिमीहरूले सम्झदैनौ? मैले 5,000 सामु 5 रोटी भाँच्दा कति डाला रोटीका टुक्राहरू तिमीहरूले पटुलेका थियौ? तिनीहरूले उहाँलाई भने, 12 डाला। अनि जब मैले 4,000 बीचमा 7 रोटी भाँच्दा कति डाला तिमीहरूले पटुल्यौ? तिनीहरूले उहाँलाई भने, 7 डाला। उहाँले भन्नुभयो, के तिमीहरू अझै पनि बुझ्दैनौ? उहाँहरू बेत्सेदामा आउनुभयो। त्यहाँ मानिसहरूले एउटा दृष्टिविहीन मानिसलाई उहाँ कहाँ ल्याए र त्यसलाई छोइदिनुहोस् भनी येशूसँग विन्ती गरे। येशूले त्यस दृष्टिविहीनलाई हातमा समाउनुभयो र गाउँ बाहिर लैजानुभयो। जब उहाँले त्यसको आँखामा थुक्नुभयो र त्यसमाथि आफ्नो हात राख्नुभयो, उहाँले त्यसलाई सोध्नुभयो, के तिमीले कुनै कुरा देख्छौ? त्यसले हेर्यो र भन्यो, म मानिसहरू रुखहरू जस्तै हिँडेको देख्छु। उहाँले फेरि आफ्नो हात त्यसका आँखामा राख्नुभयो र त्यस मानिसले त्यसका आँखा खोल्यो अनि त्यसको दृष्टि पुनः प्राप्त भयो र त्यसले सबै थोक स्पष्टसँग देख्यो। येशूले त्यसलाई त्यसको घर पठाउनु भयो र भन्नुभयो, त्यस सहरमा नपस्। येशू आफ्ना चेलाहरूसँगै कैसरिया फिलिप्पीका गाउँहरूतिर जानुभयो। बाटोमा उहाँले आफ्ना चेलाहरूलाई सोध्नुभयो, मानिसहरूले म को हुँ भन्छन्? तिनीहरूले उहाँलाई भने, कतिले बप्तिस्मा दिने यो हुन्न अरूहरूले एलिया र अझ अरूहरूले त अगमवक्ताहरूमध्ये एक हुन् भनी भन्छन्। उहाँले तिनीहरूलाई सोध्नुभयो, तर तिमीहरू चाहिँ म को हुँ भन्छौ? पत्रुसले उहाँलाई भने, तपाईँ ख्रिस्ट हुनुहुन्छ। येशूले उहाँको विषयमा कसैलाई पनि नभन्नु भनी तिनीहरूलाई चेतावनी दिनुभयो। उहाँले मानिसको पुत्रले धेरै कष्ट भोग्नुपर्छ र धर्मगुरुहरू, मुख्य पुजारीहरू र शास्त्रीहरूबाट तिरस्कृत हुनुपर्छ, मारिनुपर्छ र तीन दिनपछि जीवित भई उठ्नेछन् भनी तिनीहरूलाई सिकाउन थाल्नुभयो। उहाँले यो स्पष्टसँग भन्नुभयो। तब पत्रुसले उहाँलाई एकातिर लगे र उहाँलाई हप्काउन लागे। तर येशु फर्केर आफ्ना चेलाहरूलाई हेर्दै पत्रुसलाई यसो भनेर हप्काउनु भयो, सैतान मबाट टाढा होइजा, तैले परमेश्वरका कुराहरूमा होइन तर मानिसहरूका कुराहरूमा ध्यान लगाउँछस्। त्यसपछि उहाँले भीड र उहाँका चेलाहरूलाई सँगै बोलाउनु भयो र तिनीहरूलाई भन्नुभयो, यदि कसैले मलाई पछ्याउने इच्छा गर्छ भने उसले आफैलाई इन्कार गर्नुपर्छ, आफ्नो क्रुस उठाउनुपर्छ र मलाई पछ्याउनुपर्छ। किनकि जसले आफ्नो प्राण बचाउन खोज्छ त्यसले त्यो गुमाउनेछ र जसले मेरो र सुसमाचारको खातिर आफ्नो प्राण गुमाउँछ त्यसले त्यो बचाउनेछ। मानिसले सारा संसार प्राप्त गरेर आफ्नै प्राण गुमायो भने उसलाई के लाभ हुन्छ र मानिसले आफ्नो प्राणको बदलामा के दिन सक्छ र यस व्यभिचारी र पापी पुस्तामा जो म र मेरा वचनसँग शर्माउँछ, मानिसको पुत्र पवित्र स्वर्गदूतहरूसँग पिताको महिमामा आउँदा त्यससँग शर्माउनेछन्। येशूले तिनीहरूलाई भन्नुभयो, साँच्चै म तिमीहरूलाई भन्दछु, यहाँ खडा भएकाहरूमध्ये तिमीहरू कोही छौ जसले परमेश्वरको राज्य शक्तिसित आएको नदेखिउन्जेलसम्म मृत्यु चाख्ने छैनन्। छ दिनपछि येशूले पत्रुस, याकुब र योहन्नालाई आफूसँग अलग्गै एउटा अग्लो पहाडमा लैजानुभयो। त्यहाँ तिनीहरूको अगाडि उहाँको रूप परिवर्तन भयो। उहाँको वस्त्र एकदमै चहकिलो, अति सेतो भयो, यति सेतो भयो कि पृथ्वीका कसैले पनि धोएर त्यतिको सेतो बनाउन सक्दैनथ्यो। त्यसपछि एलिया र मोसा उहाँहरू कहाँ देखा परे। तिनीहरू येशूसँग बातचित गरिरहेका थिए। पत्रुसले येशूलाई भने, रब्बी, हामीलाई यहीँ रहनु असल हुन्छ, त्यसैले यहाँ हामी तीनवटा वासस्थान बनाऊ, एउटा तपाईँको निम्ति, एउटा मोसाको निम्ति र एउटा एलियाको निम्ति। तिनले के भन्ने भनी जानेनन् किनभने तिनीहरू त्रसित भएका थिए। बादल आयो र तिनीहरूलाई ढाक्यो। तब बादलबाट एउटा आवाज आयो, यिनी मेरा प्रिय पुत्र हुन्, यिनको कुरा सुन। अचानक जब तिनीहरूले आफ्नो वरिपरि हेरे, तिनीहरूले तिनीहरूसँग येशु बाहेक अरू कसैलाई देखेनन्। जब उहाँहरू पहाडबाट तल झर्दै हुनुहुन्थ्यो, मानिसको पुत्र मृतकहरूबाट जीवित भई नउठेसम्म कसैलाई केही पनि नभन्नु भनी उहाँले तिनीहरूलाई आज्ञा गर्नुभयो। त्यसैले ती कुराहरू तिनीहरूले आफैसँग राखे, तर तिनीहरूले मृतकहरूबाट जीवित भई उठ्नुको अर्थ के हो भनी तिनीहरूले आपसमा छलफल गरे। तिनीहरूले उहाँलाई सोधे, एलिया पहिले आउनुपर्छ भनेर शास्त्रीहरू किन भन्छन् त? उहाँले तिनीहरूलाई भन्नुभयो, सबै कुराको पुनस्थापना गर्न एलिया अवश्य पहिले आउँछन्। मानिसको पुत्रले धेरै कष्ट भोग्नुपर्छ र मानिसहरूबाट घृणित हुनेछ भनी किन लेखिएको त? तर म तिमीहरूलाई यो भन्छु कि एलिया आइसकेका छन् र धर्मशास्त्रमा तिनको बारेमा लेखिए अनुसार तिनीहरूले एलियालाई जे चाहे त्यही गरे। जब उहाँहरू अरू चेलाहरू कहाँ आउनुभयो, उहाँले तिनीहरूका वरिपरि मानिसहरूको ठूलो भिड देख्नुभयो र शास्त्रीहरूले तिनीहरूसँग बहस गरिरहेका थिए। जब तिनीहरूले येशूलाई देखे, सारा भिडका मानिसहरू साह्रै छक्क परे र उहाँ कहाँ दौडेर गई उहाँलाई अभिवादन गरे। उहाँले आफ्ना चेलाहरूलाई सोध्नुभयो, तिमीहरूले तिनीहरूसँग के को बारेमा बहस गरिरहेका छौ? भिड मध्येका एकजनाले उहाँलाई जवाफ दियो, गुरुज्यू, मैले तपाईँ कहाँ मेरो छोरो ल्याएँ, त्यसलाई गुङ्गो पार्ने आत्मा लागेको छ, त्यो आत्माले यसलाई पक्रन्छ र तल पछाड्छ, अनि यसले मुखमा फिस गाँड्छ र दारा किट्छ र अरट्ठ पर्छ। मैले तपाईँका चेलाहरूलाई यसबाट त्यो आत्मा निकाल्नलाई बिन्ती गरे, तर तिनीहरूले निकाल्न सकेनन्। उहाँले तिनीहरूलाई जवाफ दिनुभयो, हे अविश्वासी पुस्ता हो, कहिलेसम्म म तिमीहरूसँग बस्ने? कहिलेसम्म मैले तिमीहरूलाई साथ दिने? त्यसलाई म कहाँ ल्याऊ? तिनीहरूले त्यस केटोलाई उहाँ कहाँ ल्याए। आत्माले येशूलाई देख्ने बित्तिकै त्यसले केटोलाई लछार पछार पार्यो। केटो भुइँमा लड्यो र मुखमा फिस काट्दै लडीबडी गर्न लाग्यो। येशूले त्यसको बुबालाई सोध्नुभयो, यस्तो भएको कति भयो? बुबाले भने, बाल्यकालदेखि नै हो। आत्माले यसलाई घरिघरि आगो वा पानीमा फ्याँकेर मार्न खोज्थ्यो। यदि तपाईँले सक्नुहुन्छ भने हामीमाथि दया गर्नुहोस् र हामीलाई सहायता गर्नुहोस्। येशूले तिनलाई भन्नुभयो, तिमीले के भनेको तपाईँले सक्नुहुन्छ भने? विश्वास गर्नेको निम्ति सबै कुरा सम्भव छ। तुरुन्तै त्यस बालकको बुबा कराएर भने, म विश्वास गर्छु, मेरो अविश्वासमा सहायता गर्नुहोस्। जब येशूले भिड दौडँदै उहाँहरूतिर आइरहेको देख्नुभयो, उहाँले त्यो अशुद्ध आत्मालाई येशू भनेर हप्काउनु भयो, त गुङ्गा र बहिरो आत्मा, म आज्ञा गर्छु यसबाट निस्किजा र कहिल्यै पनि यसमा प्रवेश नगर। त्यो आत्मा चिच्यायो र डरलाग्दो गरी केटालाई लछार पछार गर्यो अनि निस्क्यो। त्यो केटा मरेको जस्तै देखियो। त्यसैले धेरैले भने ऊ मर्यो, तर येसुले त्यस केटालाई हातले समातेर उठाउनु भयो र त्यो केटा उभियो। जब येसु घरभित्र पस्नुभयो, चेलाहरूले उहाँलाई गुप्तमा सोधे, हामीले यसलाई किन निकाल्न सकेनौ? उहाँले तिनीहरूलाई भन्नुभयो, यस्तो किसिमको कुरालाई प्रार्थनाले बाहेक निकाल्न सकिँदैन। उहाँहरू त्यो ठाउँ छोडेर गालिल हुँदै जानुभयो। उहाँहरू कहाँ हुनुहुन्छ कसैलाई थाहा नहोस् भन्ने उहाँले चाहनुभयो, किनभने उहाँले आफ्ना चेलाहरूलाई सिकाइरहनु भएको थियो। उहाँले तिनीहरूलाई भन्नुभयो, मानिसको पुत्र मानिसहरूको हातमा सुम्पिनेछन् र तिनीहरूले उनलाई मार्नेछन्, उनी मारिएको तीन दिनपछि फेरि जीवित भई उठ्नेछन्। तर तिनीहरूले यो भनाइलाई बुझेनन् र उहाँलाई सोध्न तिनीहरू डराए। अनि उहाँहरू कफरनहूममा आइपुग्नुभयो। जब उहाँ घरमा हुनुहुन्थ्यो, उहाँले आफ्ना चेलाहरूलाई सोध्नुभयो, तिमीहरूले बाटोमा के छलफल गरिरहेका थियौ? तर सबै चुपचाप भए, किनभने बाटोमा तिनीहरूले सबैभन्दा ठुलो को हो भनी बहस गरिरहेका थिए। उहाँ बस्नुभयो र बाह्रजनालाई बोलाउनुभयो अनि तिनीहरूलाई भन्नुभयो, यदि कोही पहिलो हुन चाहन्छ भने त्यो सबैभन्दा पछि र सबैको सेवक हुनुपर्छ। उहाँले एउटा सानो बालकलाई लिएर तिनीहरूका माझमा राख्नुभयो। उहाँले त्यसलाई आफ्नो काखमा लिएर तिनीहरूलाई भन्नुभयो, जसले यस्तो बालकलाई मेरो नाउँमा ग्रहण गर्छ उसले मलाई पनि ग्रहण गर्छ, र जसले मलाई ग्रहण गर्छ उसले मलाई मात्र होइन तर मलाई पठाउनु हुनेलाई पनि ग्रहण गर्छ। युहन्नाले उहाँलाई भने, गुरुज्यू, कसैले तपाईँको नाउँमा भूतात्माहरू निकालिरहेको हामीले देख्यौँ र हामीले त्यसलाई रोक्यौँ, किनकि त्यो हाम्रो पक्षको मानिस थिएन। तर येसुले भन्नुभयो, त्यसलाई नरोक, किनकि कसैले पनि मेरो नाउँमा शक्तिशाली काम गरेर तत्कालै मेरो बारेमा कुनै खराब कुरा भन्न सक्दैन। जो हाम्रो विरुद्धमा छैन त्यो हाम्रो पक्षमा हुन्छ। तिमीहरू ख्रिष्टका भएको हुनाले कसैले तिमीहरूलाई एक कचौरा पानी पिउन देला, साँच्चै म तिमीहरूलाई भन्दछु, उसले कुनै रीतिले आफ्नो इनाम गुमाउने छैन। ममा विश्वास गर्ने यी सानामध्ये एकजनालाई ठेस खान लगाउनुभन्दा त त्यसलाई त्यसको गलामा ठूलो जाँतोको ढुङ्गा बाँधेर समुद्रमा फ्याँक्नु राम्रो हुने थियो। यदि तिम्रो हातले तिमीलाई पाप गर्न लगाउँछ भने त्यसलाई काटेर फालिदेऊ। दुईवटा हात लिएर कहिल्यै ननिम्ने आगोको नरकमा जानुभन्दा डुँडो भएर जीवनमा प्रवेश गर्नु नै तिम्रो लागि असल हुन्छ, जहाँ किराहरू कहिल्यै मर्दैनन् र आगो पनि कहिल्यै निभ्दैन। यदि तिम्रो खुट्टाले तिमीलाई पाप गर्न लगाउँछ भने त्यसलाई काटेर फालिदेऊ। दुईवटा खुट्टा लिएर नरकमा फालिनुभन्दा त लङ्गडो भएर जीवनमा प्रवेश गर्नु नै असल हुन्छ, जहाँ किराहरू कहिल्यै मर्दैनन् र आगो पनि कहिल्यै निभ्दैन। यदि तिम्रा आँखाले तिमीलाई पाप गर्न लगाउँछ भने त्यसलाई निकालेर फालिदेऊ। दुईवटा आँखा लिएर नरकमा फालिनुभन्दा एउटा मात्र आँखा लिएर परमेश्वरको राज्यमा प्रवेश गर्नु नै तिम्रो लागि असल हुन्छ, जहाँ किराहरू मर्दैनन् र आगो निप्दैन, किनकि सबैलाई आगोले नुनिलो पार्नेछ। नुन असल हो, तर यदि नुनले आफ्नो नुनिलोपन गुमायो भने यसलाई फेरि कसरी नुनिलो बनाउने? आफू आफूमा नुन राख र एक आपसमा शान्तिमा बस।